अनि पाँच अध्यायमा चाहिँ अझै मण्डलीमा सुव्यवस्था कसरी, एक अर्काको सम्बन्ध कसरी र एकअर्काप्रति कस्तो खालको व्यवहार गर्ने, यी सबै कुराहरू हामी यसमा सिक्न सक्छौँ र धेरै हामीले शिक्षा पाइराखेका छौँ। वास्तवमा धेरैचोटि मैले के सोचेका थिएँ भनेदेखि, विधवाहरूलाई के भन्छ कमजोरीहरूलाई अनाथहरूलाई हेर्ने कुरा चाहिँ मेरो जीवनमा के भन्छ त्यसलाई एउटा बोझ नै छ। त्यो कुरा चाहिँ वर्षौँदेखि मैले त्यो विषयमा एक प्रकारले पवित्र आत्माको एउटा छुवाई मैले विचार गरेको, त्यसलाई के भन्छ भनेदेखि त्यो इम्प्रेसन होइन, त्यसप्रतिको बोझ परमेश्वरले हालिदिनु भएको। त्यो कारणले मेरो जीवनमा जति पनि मैले सेवकाईहरू सुरु गरेको छु त्यही वचनको आधारमा मैले सुरु गरेको छु, अनि निरन्तर परमेश्वरमा भरोसा गर्ने कुराहरू हो। तर यो खण्डमा हामीले अलिकति के हेर्ने रहेछौँ भनेदेखि, यहाँ चाहिँ कमजोरहरूलाई विधवाहरूलाई सहायता गर्ने र उनीहरूप्रति कस्तो व्यवहार गर्ने मात्रै होइन कि उनीहरूको व्यवहार कस्तो हुनुपर्छ भन्ने पनि कुराहरू यसमा उल्लेख गरिएको छ। र विशेष गरी हामीले बेथानी अनुग्रह मण्डलीको लागि चाहिँ एकदमै सान्दर्भिक पनि छ यो पास्टोरल लेटर भनेर, यो पास्टरीय पत्रहरू पहिलो तिमोथी दोस्रो तिमोथी र तितस हामी सिकिराखेका छौँ। वास्तवमा मण्डली स्वास्थ्य प्रकारले अपरेट गर्ने, सञ्चालित हुनलाई चाहिँ सबै कुरालाई कसरी फोकस गर्नुपर्छ, सबै कुराको चाहिँ सन्तुलित हिसाबले कसरी गर्नुपर्छ भन्ने कुरा चाहिँ वास्तवमा यी पत्रहरूमा चाहिँ सिकाइएको छ। त्यसकारणले हाम्रो लागि चाहिँ एकदमै सबैको लागि महत्त्वपूर्ण छ होइन। अब धेरै जस्तो चाहिँ के छ भनेदेखि, नेपालको सम्बन्ध सन्दर्भमा अब मण्डलीको सन्दर्भको कुरा गऱ्यो भने पनि विश्वव्यापी मण्डलीको हिसाब किताबमा धेरै ठाउँमा डिनोमिनेसनल खालको उनीहरूको अर्कै खालको अलिअलि त्यो मण्डलीले नै विकास गरेको एउटा सिद्धान्त, धेरै किसिमको हिसाबले एउटा परिधि नियमभित्र रहेर उनीहरूको सञ्चालन गर्ने चलन हुन्छ। हरेक मण्डलीमा एउटा सिस्टम हुन्छ, एउटा कल्चर हुन्छ, कस्तो व्यक्तिलाई कसरी कुन कदमबाट त्यो व्यक्तिलाई चाहिँ अगुवाको रूपमा नोमिनेसन गर्ने, त्यो सबैको पद्धति हुन्छ, एउटा योग्यता हुन्छ जम्मै। अनि कतिचोटि ठ्याक्कै मण्डली शिक्षा जो बाइबलमा छ त्यसको आधारमा हुन्छ, कतिचोटि चाहिँ त्यो डिनोमिनेसनहरूको आफ्नै खालको पनि हुन्छ। अनि यो विचार गऱ्यो भने चाहिँ नेपालमा चाहिँ अब मैले देखेको कुरा भन्न छु, धेरै तालिमको कमी पनि हो, अनि अब अरू मण्डलीहरूमा जुन अहिले नेपालमा भइराखेको मण्डलीहरूमा भित्री रूपमा सबै कुरा थाहा पाउन त त्यही मण्डलीमा गएर हुर्काउनु पर्यो। बाहिरबाट झट्ट हेर्दा चाहिँ कति मण्डलीहरूमा यस्तो खालको कुराहरूको सिस्टम हुन्छ जुन चाहिँ हामीले क्लियर बुझ्न सक्दैनौँ, किनभने त्यो कतिचोटि बाइबलमा नभएको कुरा पनि छ, कतिचोटि भएको कुरा पनि छ। अनि अब हामीले कसैलाई मण्डलीको बारेमा न्याय गर्ने, उनीहरूलाई उनीहरूको बारेमा नराम्रो कुरा गर्ने हाम्रो अधिकार छैन। हामी यो कुराहरू किन ल्याउँछौँ भनेदेखि, ताकि हामीले अलिकति त्यसलाई परीक्षा गरेर हामी सिक्न सकौँ, एउटा उदाहरणको रूपमा लिन सकौँ भन्ने कुरा नै हो। त्यस कारणले वास्तवमा जस्तो कोही मान्छे चर्च जाँदैमा त्यो क्रिस्चियन हुँदैन भने जस्तो, मलाई धेरैचोटि याद आउँछ, पहिला म यो अपरेसन मोबिलाइजेसन ओएममा मैले धेरैचोटि उदाहरण दिने गर्छु, त्यो पनि मेरो जीवनको एउटा पार्ट थियो। अनि थुप्रै तालिम लिने मौका, त्यति धेरै तालिम कि त्यो अहिलेसम्म मैले प्रयोग गरेको थिएन, तर यी दिनहरूमा जस्तै म शिक्षा दिने काममा लागेको छु, त्यो तालिमको सबै उपयोगिता चाहिँ अहिले आइरहेछ मलाई, त्यो मलाई काम लागिरहेछ, हरेक कुरामा त्यसले कुनै न कुनै रूपले मलाई मद्दत गरिरहेछ होइन। अब मलाई याद के आयो भनेदेखि, यो हामी क्रिस्चियन भनेको को हो भन्ने सम्बन्धी कुरालाई पनि हामीले कतिचोटि बाइबलको ऐनामा प्रकाशमा परमेश्वरको वचनको प्रकाशमा राखेर आफैलाई जाँच्नुपर्ने हुन्छ। किनभने कुनै पनि व्यक्ति उद्धार पाउनलाई मण्डली गएर मात्र पुग्दैन नि त, उसले क्लियर चाहिँ के हुन्छ, येशु ख्रिस्टको बलिदान अथवा उहाँले गरेको सुसमाचार चाहिँ येशु ख्रिस्टको काम हो, त्यसमा टोटल विश्वास गर्नु पर्यो। अनि संसारिक काम र संसारिक जीवन जो हामी त्यसमै हुर्किन्छौँ, हाम्रो सबै त्यही त्यही चलन हुन्छ, आदत हुन्छ, त्यसबाट पश्चाताप गर्नु पर्यो। अनि परमेश्वरले सितै मुक्ति दिनुहुन्छ भन्ने कुरो हामीलाई थाहा छ। तर कतिचोटि के हुन्छ भने मान्छेहरूको विचारमा, अब पहिला एउटा धर्म मान्छ गुम्बामा जान्छ कि चाहिँ मस्जिदमा जान्छ कि चाहिँ मन्दिरमा जान्छ, अर्को खालको मान्छे मन्दिरमा जान्छ मस्जिदमा जान्छ गुम्बामा जान्छ तर विश्वास केहीमा गर्दैन, होइन? अनि अलिकति उनीहरूको भाषण सुन्यो भने हामीलाई थाहा हुन्छ यो मान्छेको विश्वास कहाँनिर छ। धेरै जस्तो मान्छे नास्तिक हुन्छ, यद्यपि भन्ने बेलामा उसले हिन्दू अथवा कुनै अर्को नाम देला। त्यसकारण हामी पनि ख्रिस्टमा विश्वास गर्दाखेरि उनीहरू जस्तै एभरेज मान्छे हो कि, तर मुक्ति पाएको मान्छे चाहिँ के हो, त्यो कुरो चाहिँ जरुरको कुरो हो, एकदमै महत्त्वपूर्ण कुरा हो। त्यही कारणले बाइबलको अध्ययन र परमेश्वरको वचनमा भरोसा, बाइबललाई हाम्रो जीवनमा महत्त्वपूर्ण स्थान, एकदमै जरुरी र आवश्यकताको कुरा हो। त्यसैले हामीले मण्डलीलाई बाइबलीय बनाउने चाहिँ हाम्रो आधार, जस्तो तपाईँलाई म जुन शिक्षा दिन्छु त्यो बाइबलको शिक्षा हो। त्यसैले यो पास्टोरियल त्यो पत्रहरू जुन छ त्यो चाहिँ हाम्रो सबभन्दा ठुलो स्रोत हो, किनभने त्यहाँ चाहिँ पवित्र आत्माद्वारा 2000 वर्ष अगाडि नै मण्डलीलाई कसरी गर्नुपर्छ, त्यसको समस्यालाई कसरी डिल गर्नुपर्छ, हरेक व्यक्तिहरूले कसरी व्यवहार गर्नुपर्छ, एकले अर्कालाई कसरी व्यवहार गर्नु, यो सबै कुरो क्लियर कट विथ रिजन एउटा स्ट्यान्डर्ड तवरले त्यहाँ शिक्षा दिएको छ। त्यस कारणले तपाईँसँग मैले यहाँ कुरा गर्दै गर्दाखेरि मेरो सबभन्दा ठुलो लक्ष्य प्रार्थना भनेको चाहिँ हामी हरेक नै, किनभने उसरी तपाईँभन्दा म 1-2 वर्ष पुरानो विश्वासी होला, हामी विश्वासीको हिसाबले कोही पनि ठुलो सानो त्यस्तो हुँदैन नि त खासमा। परमेश्वरले बोलावट एउटा जिम्मा दिया हुन्छ, होइन? जस्तो मैले आफ्नो जिम्मा के सोध्छु मैले भनेदेखि, परमेश्वरले मलाई जुन मौका र शिक्षा दिनुभएको छ मैले अरूलाई ट्रान्सप्लान्ट गर्नुपर्छ, ट्रान्सपोर्ट गर्नुपर्छ, अरूमा त्यो कुरा बनाउनु पर्छ, त्यो मेरो बोझ हो, होइन? मैले त्यो सोध्छु, त्यो नगर्दाखेरि मलाई फिल हुन्छ त्यही हिसाबले। त्यसैले हामी हरेकले जब वचन पाउँछौँ नि, त्यस वचनप्रतिको हाम्रो रेस्पोन्स भन्छ अङ्ग्रेजीमा, त्यसप्रतिको हाम्रो जवाफदेहिता कल त्यसलाई कसरी लिन्छौँ, त्यो कुराले चाहिँ तपाईँ र मेरो आफ्नै परमेश्वरप्रतिको जिम्मेवारी हो नि, म प्रति तपाईँहरूको जिम्मेवारी त होइन, परमेश्वरप्रति हो, त्यो हिसाबले कुरा गर्दै गर्दछौँ। त्यस कारणले हामीले आज पनि अलिकति तपाईँलाई यो विषयमा भन्न चाहन्छु, र यसो भन्दै गर्दा जो पास्टरहरू हुनुहुन्छ मण्डलीको अगुवाहरू हुनुहुन्छ, हामी उत्साहित हुनुपर्छ, किनभने हामी जुन काममा छौँ नि यो मण्डली सम्बन्धी हो, अब हाम्रो जीविकाको लागि हामीले दुनियाँभरको गर्नुपर्छ, होइन? अन्त परिवार हुर्काउनु पर्छ, खाना खुवाउनु पर्छ, छोरा पढाउनु पर्छ, होइन? सबै कुरा छ, तर एकदम मेजर प्रोफेसन, मेजर फोकस, हाम्रो जीवनको मेन थिङ भन्छ नि, मेन थिङ चाहिँ त परमेश्वरको बोलावट हो नि, परमेश्वरसँगको हाम्रो सम्बन्ध हो। त्यस कारणले मण्डली जाने कुरा चाहिँ पद पैसा र के भन्छ त्यसलाई भोगविलास होइन नि, जसले त्यस्तो सोच्छ नि त्यो मान्छेले परमेश्वरलाई चिन्या हुँदैन खासमा। यो कुरो एकदम क्लियर थाहा पाउनुपर्छ। अर्को कुरो, कसैको लागि न त जानियो न कसैले, मण्डली विकास भयो, मण्डलीमा मान्छे धेरै समर्पित भएर जागृति हुन थाल्यो भने मान्छेको होइन नि महिमा हुने। जब कुनै मान्छेको महिमा हुने कालको काम भइरहेछ भने त त्यो त सही काम होइन नि। मण्डली जागृति भयो भने त परमेश्वरको महिमा हुनु पऱ्यो नि त, मान्छे त विनम्रबाट घुँडा टेक्छ नि त, परिवर्तन हुन्छ नि त। ख्रिस्टमा कोही छ भने नयाँ सृष्टि हुन्छ नि त, ऊ त नयाँ पो हुन्छ त, होइन? त्यो कुरो हामीले क्लियर बुझ्नु पऱ्यो, त्यसरी हामीले विचार गर्नु पऱ्यो। त्यसैले मैले के भन्दै थिएँ भने मण्डलीका अगुवा पास्टर जो भूमिकामा छ, हामीले खालि चर्चको मेन ग्रुपलाई वचन प्रचार मात्रै होइन कि, एउटा मण्डलीमा जति किसिमका मान्छे छन्, बच्चादेखि लिएर वृद्धसम्म, ती मानिसहरूको आफ्नो आफ्नो अवस्था छ। कोही आर्थिक अवस्था कमजोर भएका छन्, कोही शारीरिक अवस्थामा कमजोर छन्, कोही समाजमा एकदम पिसोलिएका छन्, कोही चाहिँ संसारिक तवरले एकदम सम्पन्न छन् तर आत्मिकी तवरले गरिब छन्। अब यो सबै क्षेत्रमा कसरी परमेश्वरको राज्य स्थापना गर्ने र मानिसहरूलाई मण्डलीको सबभन्दा ठुलो दर्शन भनेको चाहिँ येसुको चरित्रमा बदल्ने, मानिसहरूलाई येसु जस्तो बनाउने। त्यसको मतलब चाहिँ के हो त भन्दा हरेक व्यक्ति चाहिँ येसुको शरीरको एउटा एक्टिभ र सक्रिय प्रभावकारी अङ्ग। यो पिक्चर एउटा हामीले जहिले पनि भुल्नु हुँदैन। तपाईँ र म जो मुख्य अगुवाको भूमिका खेल्दैछौँ, हरेक मण्डलीका मानिसहरूलाई चाहिँ मण्डलीप्रति चाहिँ उसको आफ्नो उत्साहजनक भूमिकाको लागि प्रिपेयर गर्ने, उसलाई चाहिँ उत्साह दिने त्यस्तो हुनुपर्छ। अर्को पोइन्ट, त्यस्तो हुनलाई चाहिँ सबै मान्छे तपाईँले पर्फेक्ट पाउनुहुन्न, तर परमेश्वरतिर बढ्न लागेको पाउनुहुन्छ। हामीले अलिकति पर्फेक्ट नभएको, अलिकति सिद्ध नभएको मान्छेलाई उत्साह दिँदै अलिकति सुधार्नुपर्ने होला, अलिकति शिक्षा दिनुपर्ने होला, उत्साह दिँदै हामी के गर्छौँ, अझै महिमातिर बढाउँछौँ। यो मण्डलीको सेवाकाय हो। त्यसैले हरेक मण्डलीमा सबै क्षेत्रमा चाहिँ बाइबलीय पवित्र आत्माद्वारा एउटा सङ्गतिको हिसाब, फेलोसिप, यो फेलोसिप भन्ने कुरा पनि एउटा महत्त्वपूर्ण कुरा छ। हामीले प्रभु भोजमा भाग लिने त्यसलाई टेबल भन्छौँ, त्यसलाई कम्युनियन भन्छौँ। वास्तव कम्युनियन भनेको चाहिँ फेलोसिप हो खास, होइन? त्यो पहिलो प्रभु भोज भनेको बेलामा चाहिँ हो, त्यहाँ रोटी भाँचियो, त्यहाँ कचौराबाट पियो, तर त्यहाँ त फेलोसिप थियो, त्यहाँ खाना पनि थियो। अनि वास्तवमा प्रेरितको समयमा चाहिँ हरेक विश्वासीहरू एकअर्काको घरमा भेटेर खाना खाने काम पनि गर्थे। अनि कहिलेकाहीँ तपाईँले बाइबलमा पाउनुहुन्छ कोही कोही चाहिँ खालि खानाकै लागि जाने र खालि खानाकै लागि त्यो गर्ने हुनाले तिनीहरूको कमेन्ट पनि त्यहाँ तपाईँ पाउनुहुन्छ, होइन? त्यो त्यो फेलोसिपमा चाहिँ खानाको लागि भन्दा पनि एकअर्काको उत्साहको लागि जानुपर्ने, होइन? एकअर्कामा उत्साहित हुनुपर्ने, एकअर्काको सेवा गर्नुपर्ने, होइन? एकले अर्कालाई ग्रहण गर्नुपर्ने, एकले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्ने, होइन? त्यसले चाहिँ के गर्छ, हामीलाई ख्रिसमा बढ्न मद्दत गर्छ। तर कोही कोही मान्छे चाहिँ त्यसैले यो यो सिद्धान्तमा हेर्दाखेरि आजको विषयमा केवल एउटा वृद्ध र विधवाहरूको आवश्यकता सम्बन्धी कुराहरू छन्। तर त्यो शिक्षामा एउटा कुरा तपाईँले के पाउनुहुन्छ भने त्यो विधवाहरूले पनि मण्डलीमा कसरी फोकस गर्ने, के कुरामा ध्यान दिने, उसको सेवाकाय पनि के हो भन्ने कुरा पनि यहाँ हामी देख्दछौँ। त्यसपछि तपाईँले अलि तल हेर्दै जानुभयो भने जवानहरूको लागि शिक्षा पनि छ। तपाईँले दोस्रो तिमोथीमा हेर्नुभयो भने जवानहरूको शिक्षाको बारेमा अझै वर्णन गरिएको छ। त्यसकारणले एउटा यो पास्टोरल लेटरमा चाहिँ मैले पहिला पहिला के सोचिरहेको थिएँ भने नि, भनेको छ पास्टोरल लेटर, होइन, पास्टरीय पत्रहरू, यो त खालि अगुवा पास्टरलाई शिक्षा दिएको। अहिले एउटा कुरा के थाहा पाइन्छ भने यो त टोटल मण्डलीलाई शिक्षा हो नि त। पास्टरको काम नै मण्डलीले शिक्षा दिने हो नि त। पास्टर जब मण्डलीको सदस्य कस्तो हुनुपर्छ त्यस्तो हुन्छ नि, अरूको लागि एउटा मोडेल हुन्छ नि त, अरूको लागि अगुवा हुन्छ। त्यस कारणले त्यो कुरो हामी गर्छौँ, सुरु गरिहालौँ आज यो अन्तिम। त्यसपछि आज चाहिँ फेरि पनि हामी पहिलो तिमोथी 5 अध्यायको यसलाई सेयर गर्ने कोसिस गर्छु, अनि 5 अध्यायको 1 देखि हामी अस्ति 6 सम्म हेरेको थियौँ, के अरे आज पनि मैले यो पावर पोइन्ट बनाउने जमर्को गरिनँ, कहिलेकाहीँ सोधिलो, कहिलेकाहीँ अप्ठ्यारो त्यसको लागि। अनि यसलाई अलिकति ठुलो तपाईँलाई देख्न नसकिने भयो कि जस्तो लाग्छ। त्यति गऱ्यो भने देखिन्छ है। त्यसकारणले हामी यहाँबाट सुरु गर्छौँ। सुरुमा तपाईँलाई म यो पढ्न चाहन्छु 16 पदसम्म, अनि त्यसपछि छोटकरी छ, आज छोटै हुन्छ, तर पनि मैले तपाईँलाई चाहेको कुरा के भने हामीले अलिकति यो मण्डलीमा एकअर्काको स्थान, एकअर्कालाई ग्रहण गर्ने, एकअर्काको सेवा गर्ने, एकअर्कालाई प्रेम गर्ने, कसरी हामी एउटै मनको हुने, यो एकदम गम्भीर कुरा छ, एकदम महत्त्वपूर्ण कुरा छ। अनि त्योभन्दा नि बढी के छ भने मण्डलीमा जो जो मान्छे कमजोर छ आर्थिक रूपमा, जस्तो विधवा भन्ने शब्द जुन चलाइएको छ त्यो बेलाको समाजमा चाहिँ विधवा भन्ने चाहिँ एकदमै ठुलो समस्या नै थियो। र प्रेरित 6 अध्यायमा चाहिँ हामीले के देख्छौँ भने त्यो ग्रिक विधवाहरू भनेको चाहिँ अन्य जाति, यहुदी भने छुट्टै जाति थियो, अन्य जातिलाई ग्रिक भनिन्थ्यो, होइन? त्यो अन्य जाति विधवाहरूको बिचमा चाहिँ सेवाको हिसाबले अलिकति पनपक्षे भएर त्यहाँ विवाद उठ्या थियो। त्यही कारण 6 अध्यायमा कसरी ती पवित्र आत्माको अगुवाईमा ती प्रेरितहरू जो चेलाहरू येशु प्रभुको थिए तिनीहरूले कसरी समाधान गरे, वास्तवमा एउटा उदाहरणीय कुरा छ त्यो। एउटा तपाईँ र मेरो लागि एउटा महत्त्वपूर्ण एउटा उदाहरण के भन्छ निर्देशन के भन्छ त्यसलाई गाइडलाइन पनि हो। जब मण्डलीमा कुनै समस्या हुन्छ कुनै पनि खालको, त्यहाँ देखा पर्छ कि के गर्नुपर्छ। पहिलोचोटि प्रार्थना गर्नुपर्छ, त्यसपछि सबै मान्छे खुल्ला मनले विचार विमर्श गर्नुपर्छ, त्यसपछि सबैको सहमतिमा परमेश्वरको वचन अनुसारको निर्णयमा हामी अगाडि बढ्नुपर्छ। त्यो कुरो हामी देख्छौँ, तर आज कतिचोटि मान्छेहरूले त्यस्तो नगरेर आफूलाई जे मन लाग्छ त्यही गर्दै हिँडेको पनि हामी देख्छौँ। तर त्यसलाई के हुनु पऱ्यो भने तपाईँ र मैले बुझ्नु पऱ्यो कि मान्छेले नसोची गर्दा गल्ती पनि हुन्छ, त्यो पाप पनि हुन्छ, यो पनि थाहा पाउनु पऱ्यो। जसले जे गरे पनि ठिकै छ बाइबलमा छैन, एक दिन गल्ती गर्ने मान्छेको हिसाब उसले बुझाउनु पर्छ, त्यो तपाईँले गरे पनि मैले गरे पनि होइन। त्यही कारण हामीले बाइबलीय हिसाबले, त्यही कारण हामी जहिले पनि परमेश्वरको अगाडि विनम्र भएर पश्चातापी भएर उहाँको इच्छा के हो त्यसको लागि आफ्नो इच्छा त्याग्नलाई तयार हुनुपर्छ। एनिवे पहिला यो पढौँ, पहिलो तिमोथी 5:1, वृद्ध मानिसहरूलाई नहप्काऊ तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ, आफूभन्दा सानासँग भाइ समान व्यवहार गर। यहाँनिर कति राम्रो एउटा मण्डलीमा दाजुभाइ के अरे यो हरेक उमेरका मान्छेहरू होइन को बारेमा यहाँनिर एक पदमा नै यो वृद्ध भनेको चाहिँ वास्तवमा यो यहाँनिर वृद्ध छ, तर ग्रिकमा तपाईँले हेर्नुभयो भने चाहिँ एल्डर भन्ने शब्द नै छ क्या त्यहाँ, जुन एल्डर चाहिँ मण्डलीको शासक गर्ने एल्डर। तर एल्डर भए पनि यो चाहिँ के छ भनेदेखि यो चाहिँ उमेरले, तर एउटा कुरा चाहिँ त्यतिखेरको मण्डलीमा के हुन्थ्यो भने अलिकति वृद्ध व्यक्तिहरूमा चाहिँ अलिकति अनुभव अलि समझ त्यसो भएको हुनाले मण्डलीमा धेरै वृद्धहरूले चाहिँ झन्डै एल्डरको टिम जस्तै भूमिका पनि निभाउँथे। तर यहाँनिर यो पदमा चाहिँ उमेरले पारि परिपक्व भन्ने अर्थ लाग्छ, किनभने तिमोथीको सम्बन्धमा हेर्दा चाहिँ उनी त धेरै जवान थिए, त्यसले कतिचोटि वृद्धहरूलाई वास्ता न अहिले कहिले कहीँ हामी के हुन्छौँ जब हामी आडम्बरी हुन्छौँ नि, त्यही कारणले हामी जहिले पनि विनम्र हुनुपर्छ, हामीले आफैलाई जहिले पनि समझदार भएर सोच्नुपर्छ। सबै ठाउँमा हाम्रो ध्यान पुग्छ कि पुग्दैन भाँति भन्छ नि, भाँति पुग्छ कि पुग्दैन, किन कहिले काहीँ कोही कोही कुरा ओभरल्याप हुन्छ। अनि अङ्ग्रेजीमा एउटा शब्द छ एरोगेन्स भन्छ, एरोगेन्स भनेको नेपालीमा चाहिँ मलाई जहिले पनि म बिर्सिराख्छु, हामी अलिकति थोरै घमण्डी जस्तो हुन्छ क्या, त्यो भनेको चाहिँ जे मन लाग्यो त्यो गर्दै जाने अहम्ता हुन्छ क्या, त्यो राम्रै गर्न खोजिरहेको हुन्छ तर उसको विचारले गर्दाखेरि के हुन्छ उसले सबैतिर ध्यान पुग्दैन। त्यसैले कसरी हामीले आफैलाई पनि परमेश्वरको अगाडि समर्पण गर्नुपर्छ र हामीले सबै कुरामा ध्यान पुर्याउन सकौँ। कुनै पनि व्यक्ति ओभरलुक भन्ने शब्द अङ्ग्रेजीमा बेवास्ता नहोस् कसैलाई, होइन कसैलाई अनादर नहोस्, यो कुरो चाहिँ हामीले विचार गर्नुपर्छ। त्यस कारण यहाँ 2:2 र 3 भनौँ, वृद्ध स्त्रीहरूसँग आमा झैँ र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर, सधैँ साँच्चै नै विधवा हुन् भने तिनलाई आदर गर। यो आदरको शब्द चाहिँ यहाँ के हुन्छ भने दुईवटा कुरा हुन्छ, आदर भनेको चाहिँ एउटा जस्तो यहाँ भर्खरै आदर गर्ने व्यवहारको आदर हो, अर्को आदर भनेको चाहिँ उनीहरूको आँचो पुरा गरिदिने रुपियाँ पैसा आर्थिक हिसाबले, यो आदरले त्यो पनि बताउँछ। किनभने साँच्चै विधवा छ भने चाहिँ तिनीहरूलाई आदर गर भनेको चाहिँ विधवालाई पुर्याउने सहयोग भनेको चाहिँ आर्थिक अवस्थामा, किनभने उसको त इन्कमको स्रोत हुँदैन, कोही आफ्नो मान्छे हुँदैन। त्यसैले यहाँनिर कति यो दुईवटा लाइनमा नै तपाईँले देख्नुहुन्छ कि मण्डलीमा एकअर्काप्रतिको सोच व्यवहार विचार कस्तो हुनुपर्दो रहेछ, त्यो अलिकति आडम्बरी आजकलको के भन्छ आधुनिक परिवारमा के हुन्छ जेनेरेसन ग्याप भन्छ, अझ अझ आजकलका यी जेनेरेसनहरू जेन जी जेन के भन्ने शब्द पनि के मलाई आउँदैन थियो, त्यसका पोस्ट मोडर्न र मोडर्न भन्ने चलन थियो पहिला पहिला, अहिले चाहिँ अर्कै जेनेरेसन, यो फरक फरक जेनेरेसन ग्याप भन्छ त्यो, भनेको चाहिँ उनीहरूको सोच विचार एकदम फरक, अमेरिकामा पनि त्यस्तो छ। तर जुन मण्डलीमा अगुवाहरू विश्वासी परिवारहरू परमेश्वरको वचनमा समर्पित छ, परमेश्वरको वचनलाई शिक्षा दिइराखेको छ, एकअर्कालाई त्यसमा हुर्काइराखेको छ, त्यो त संसारले उनीहरूलाई छुँदैन नि, उनीहरू त अर्कै खालको हुन्छ नि त। त्यही भनेको जस्तो हाम्रो मण्डलीहरूमा चाहिँ चाहे जोसुकै होस् उनीहरूलाई कहिले पनि हीनता बोध नहोस्, उनीहरूलाई कहिले सायद गरिब न गरिब अरू समाजमा उनीहरूले काहीँ ठाउँ नपाएको र हाम्रो समाजमा उनीहरूलाई बराबरीको आदर होस्, यो शिक्षा छ यहाँ। त्यही कारण तपाईँ र मेरो व्यवहारद्वारा मानिसहरूले हामी चाहिँ फरक मान्छे हो, हामी चाहिँ येशु प्रभुका चेलाहरू हो भनेर चिन्न सक्नु पर्यो। यो शिक्षा एकदमै महत्त्वपूर्ण छ। यो खालि अगाडि उभिएर प्रचार गर्ने अनि मान्छेलाई सुसमाचार सुनाएर बत्तिसमा लिने यो कुरा सबभन्दा ठुलो लाग्छ हामीलाई। यो सबै कुरा ठुलो हुन्छ, हामीले एकअर्कालाई आदर गर्ने कुरा पनि ठुलो हुन्छ, त्यो येशु ख्रिस्टको निम्ति गवाही हुने कुरा भनेको सबै क्षेत्रमा लागू हुन्छ। अब चार पद हामी पढ्छौँ। कुनै विधवाका छोराछोरी वा नाते नातिनीहरू छन् भने, अब यहाँनिर विधवाहरूको सम्बन्धमा फेरि अब आयो, छोराछोरी नाता नातिनी छन् तर स्त्री चाहिँ विधवा छ, विधवाको सम्बन्धमा पनि यहाँनिर 60 वर्षको कुरा छ। एउटा 60 वर्ष मुनिकालाई चाहिँ उनीहरूले काम गर्न पनि सक्छ, उनीहरूले बिहे गर्न पनि सक्छ, धेरै किसिमको कुरा विधवा भएको छ भने 60 वर्ष नाइसकेपछि चाहिँ उनीहरूको छुट्टै विचार गर्नु भन्ने यहाँनिर लेखिएको छ। त्यसैले यहाँनिर 60 वर्ष नआइसक्यो, विधवा हो तर उनीहरूको छोराछोरी छ, उनीहरूको नाता नातिनी छ, छोराछोरी नहोस् नाता नातिनी चाहिँ छ, अनि तिनीहरूले सर्वप्रथम चाहिँ परिवारले नै आफ्नो जिम्मेवारी बोक्नुपर्छ भन्ने कति राम्रो शिक्षा, तिनीहरूले आफ्नो कर्तव्य पालन गर्न सिकुन् भन्ने कुरा यहाँ छ। त्यसैले मण्डलीको शिक्षा, छोराछोरीको जिम्मा, उनीहरूको कर्तव्य, उनीहरूलाई जुन आमा बाउले हुर्काउनलाई इन्भेस्ट गरेको छ त्यसलाई तिर्नुपर्ने कुरा होइन, आफ्ना मातापिताका उपकारको ऋण चुकाउनु भनेर लेखा छ यहाँ, सकुन्। त्यसैले यो शिक्षा हरेक विश्वासीलाई हो, हरेक विश्वासीले यस्तो गरेका छैन भने परमेश्वरको अगाडि गएर उनीहरूले पश्चाताप गर्नु पर्यो, किनभने यो परमेश्वर र त्यो व्यक्तिको बिचको कुरा हो, पास्टरको बिचको कुरा होइन। पास्टरको काम के हो, बाइबलमा के छ त्यो प्रचार गर्ने होइन, सबै मान्छेले सिक्नु पर्यो। तर हरेक व्यक्तिले, इन्फर्मेसन इज फर एक्सन भन्छ नि, परमेश्वरको वचन चाहिँ पालन गर्नको लागि हो नि होइन, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहण योग्य छ। किनभने जब हामी आफ्ना वृद्ध आमा बुवा होस् अथवा कुनै विधवा भइसकेका होस्, बोजु होस्, उनीहरूलाई सही प्रकारको आदर दिन्छौँ, उनीहरूको हेरचाह गर्छौँ, परमेश्वर प्रसन्न हुनुहुन्छ भन्ने कुरा यहाँ छ। त्यसले परमेश्वरलाई खुसी बनाउँछ, त्यो परमेश्वरको अगाडि ग्रहणयोग्य हुन्छ। यो त चान्चुने कुरा होइन, जुन कुरा परमेश्वरलाई मनपर्छ, जुन कुराले परमेश्वरलाई प्रसन्न बनाउँछ, त्यो कुरा भनेको तपाईँ र मेरो लागि महत्त्वपूर्ण कुरा हो। पाँच पद, पहिलो तिमोथी 5 तर जो साँच्चै नै विधवा हुन् र तिनको कोही छैन भने तिनले परमेश्वरको आशा राख्दछिन् र रात दिन नम्र निवेदन र प्रार्थनामा लागिरहन्छन्। अब यहाँनिर तपाईँलाई मैले अघि विधवाको कुरा गरिनँ, बाइबलमा अहिलेसम्म मैले के विचार गर्थेँ भने विधवाको खाँचो पुरा गर्ने कुरा मात्रै विचार गर्थेँ, तर जो विधवा छ उसको लागि पनि यहाँ शिक्षा रहेछ क्या। जो विधवा छ, किनभने मण्डलीको हरेक सदस्यको त परमेश्वरको बोलावट अनुसारको जिउने जीवनयापन गर्ने शिक्षा छ नि, विधवैहरूको लागि शिक्षा के हो, रात दिन भने चाहिँ यहाँ दिन रात होइन, रात दिन नम्र निवेदन र प्रार्थनामा लागिरहनु पर्यो अथवा ख्रिस्टको सेवामा आफैलाई समर्पण गर्नु पर्यो। छ प, तर यदि तिनी सुख विलासमा मस्त रहन्छन् भने ता तिनी जीवित भएर पनि मरेको तुल्य हुन्छ। सी, अब यहाँनिर सुख विलास हामीले चाहिँ गर्नै नहुने, हामीले राम्रो खानै नहुने त्यो भन्नु खोजेको होइन, तर परमेश्वरको ठाउँ चाहिँ परमेश्वरलाई दिनु पर्यो। हामीलाई पनि परमेश्वरले पुलाउ पकाएर खाऊ होइन, मासु पकुलाएर खाऊ, पोलेर खाऊ, के राम्रो लाग्छ, नखा भने छैन नि त्यो कुरा, परमेश्वरले प्रशस्त दिनुभएको छ। अब उहिले उहिलेको मान्छेहरूलाई होइन, मेरै समयमा म विचार गरेँ भने अलिकति अगाडिको मान्छेहरूलाई धेरै दुःख थियो नि, अहिले भनेको चाहिँ प्राय जस्तो मान्छेहरूले अब भनौँ न 18 वर्षको उमेरसम्म जुत्ता नलगाएर हिँडेको मै हुँ भनेपछि त्यो त समय अर्कै थियो नि होइन, त्यसो भन्न म लजाउँदिनँ नि, किनभने द्याट्स द ट्रुथ, कसैले पनि लाउँदैन जुत्ता मैले पनि नला होइन होइन, तर अहिले त मान्छेहरू फरक छन्। त्यसले यहाँनिर के आउँछ भने नि, भोगविलास भने पनि के भनेर सोच्नु पर्यो, तर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने, परमेश्वरलाई जुन स्थान, परमेश्वरप्रति जुन समर्पणता, परमेश्वरको वचन र उहाँको आज्ञा, उहाँको इच्छाले हाम्रो जीवनको हरेक क्षेत्रमा नियन्त्रण गर्नु पर्यो। त्यो कुरो चाहिँ यहाँनिर छ। त्यसो छैन भने संसारिक नै तवरले हिँड्छ भने कहिलेकाहीँ के हुन्छ, काम नभएको, अब त्यो उमेरमा त जिम्मेवारी पनि हुँदैन, विधवाको कुरा भइरहेछ नि त यहाँ। अब त्यसपछि के हुन्छ, उसको फोकस ठिक छैन भने त के हुन्छ, घर घर घुम्ने, एकअर्काको कुरा काट्ने, अर्कालाई एउटाको विरुद्धमा एउटा गर्ने। मैले त्यस्तो मान्छे पनि अलिअलि चिन्छु, कति नराम्रो रहेछ। यहाँनिर त प्रष्ट छ नि, त्यो त मरे तुल्य, लाइक ए डेड बडी, होइन त्यो मुर्दा जस्तो। सो विधवाहरूको लागि पनि शिक्षा रहेछ भनेर मैले यहाँनिर त्यही कारण तपाईँलाई मैले सम्झाएको। अनि 7 र 8, पहिलो तिमीति 5 को फेरि, तिनीहरूलाई यी कुराहरूको आज्ञा देऊ ताकि तिनीहरू दोषरहित हुन्। त्यसैले ती विधवाहरू अथवा कुनै पनि मण्डलीका व्यक्तिहरूलाई आज्ञा दिने काम चाहिँ परमेश्वरको जनहरूको हो, जसले त्यो बोलावट पाउँछ, जसले त्यो वरदान पाउँछ। त्यस कारण तपाईँहरू जो पास्टर अगुवा हुनुहुन्छ मण्डलीमा, तपाईँको मण्डलीको हरेक व्यक्तिलाई चाहिने शिक्षा तपाईँले उनीहरूलाई आज्ञा गर्नुपर्छ। अनि यो 5 अध्यायमा आज्ञा देऊ, त्यसको बारेमा प्रचार गर, त्यसको बारेमा शिक्षा देऊ, त्यसअनुसार तिमी पनि जेऊ भन्ने कुरा प्रशस्त पाइन्छ। यहाँनिर के छ, के अरे, यो 7 पदमा आज्ञा देऊ ताकि तिनीहरू दोषरहित हुन्। यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्छ। सी, अघि मैले भने नि तपाईँलाई, आफ्नो परिवारमा कोही खाँचोमा छ, आमा बाउ वृद्ध छ, अनि त्यो मान्छेले आफ्नो कर्तव्य पुरा गर्दैन, त्यो कसैले भनेर कसैको देखाउनलाई, काहीँ राम्रो देख्नलाई होइन नि, परमेश्वरको अगाडि त्यस्तो नगर्नु चाहिँ विश्वासलाई इन्कार गर्छ भनेर चाहिँ यहाँ सिरियस कुरा हो। र विश्वास नगर्नेहरू भन्दा पनि त्यो खराब हुन्छ त्यस्तो मान्छे। सी, सबै कुरा ठिक गर्छु भनेर के गर्ने? त्यस कारणले के हुन्छ भने हाम्रो जीवनमा परमेश्वरको वचन अनुसारको जीवन, प्रभुत्व येशु ख्रिस्टमा पूर्ण रूपमा सुम्पेको भन्ने कुरा त्यही हो। अनि 9 पदमा अब यहाँनिर वर्ष तोकेको यही हो, विधवैहरूको। अनि त्यो बेलामा के चलन रहेछ भने, जो साँचो विधवै हुन्छ, जसलाई चाहिँ आर्थिक कुराको खाँचो हुन्छ, उनीहरूलाई चाहिँ पहिचान गरेर त्यसको क्वालिफिकेसन अनुसारको उसलाई एप्रुभ गरेर उसलाई चाहिँ लिस्टमा नाम राखिन्छ। त्यो राखिसकेपछि चाहिँ मण्डलीले टोटल जिम्मेवारी लिन्छ। अनि वास्तवमा हाम्रो मण्डलीमा पनि यस्तो खालको शिक्षा चाहिन्छ। हामी हरेकको मण्डलीमा कोही मान्छे छ जो साँचो विधवा हो, केटा मान्छे पनि हुनसक्छ, उनीहरूको निम्ति चाहिँ, अरूको, उनीहरूको छोरछोरी पनि छैन, कुनै अवस्था छैन। त्यही कारण हाम्रो मण्डलीमा पनि हामीले, अब यो मण्डलीलाई चाहिँ कतिको थाहा छ थाहा छैन, सानो रूपमा भए पनि हामीले एल्डरली सेवा पुरा गरिराखेका छौँ अहिले धेरै वर्षदेखि। अनि एल्डरली हाउस सञ्चालन गर्नलाई एउटा प्रपर्टी किनेर घर बनाउने भन्ने प्लान धेरै वर्षदेखि छ, अहिलेसम्म त्यो हुन सकेको छैन। तपाईँले प्रार्थना गर्नुहोस्। अब एउटा त यो मण्डलीको लागिले गर्दाखेरि गाह्रो भइरहेको थियो, अब दोस्रो प्रोजेक्टको रूपमा चाहिँ एउटा एल्डरली हाउस हामीले सुरु गर्ने विचार छ। त्यस कारणले यहाँनिर 60 वर्षमाथिका विधवा जसको एकचोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा सूचीमा राख। भनेको चाहिँ के छ भनेदेखि, उसको यो विधवाहरूलाई हामीले सहायता पुर्याउनको लागि चाहिँ ऊ एउटा असल पवित्र जीवन जिउने पनि रहेछ। यहाँ चाहिँ त्यो खालको शिक्षा छ, होइन? अब यो भन्दै गर्दाखेरि कतिचोटि हामीले भनेकै जस्तो पर्फेक्ट मान्छे नभए नि, खाँचो छ भने हामीले प्रेम देखाउने कुरा चाहिँ छँदैछ, होइन? तर पनि यहाँ विधवैहरूको लागि पनि ख्रिस्ट येशुको सेवामा संलग्न हुने, समर्पित हुने, प्रार्थना गर्ने कुरा बाइबलमा, त्यो कुरा चाहिँ हामीले प्रष्ट देख्छौँ। त्यो कुराको शिक्षा पनि हामीलाई जरुरी छ। तर एउटा पोइन्ट जहिले पनि तपाईँलाई म याद दिलाउँछु, त्यो मेरो मनमा भएको कुरा, मण्डलीमा कुनै पनि कमजोर गरिब विधवा भन्छ अथवा जस्तो सुकै होस्, जसको कुनै आशा छैन, उनीहरू कहिले पनि बेवास्ता नगरियुन्। सबैले आफैलाई महत्त्वपूर्ण, अरूले उनीहरूको महत्त्व दिएको र उनीहरूलाई सहयोग पुऱ्याएको थाहा होस्। यो नै मण्डलीको शिक्षा दिने र विशेष गरी शासन गर्ने मान्छेहरू, होइन, को चाहिँ यो जिम्मा हो, ताकि मण्डली सही प्रकारले व्यवस्थित, सुव्यवस्था मण्डलीमा हुन सकोस्। त्यस कारणले यो शिक्षा एकदम महत्त्वपूर्ण छ। 10 पद, साथै तिनले असल काम गरेकी, छोराछोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी। त्यस कारण यहाँनिर विधवैहरूको शिक्षा तपाईँले देख्नुभयो, विधवैहरूलाई सहायता गर्ने मात्रै होइन कि उनी आफै कस्तो हुनुपर्छ भन्ने शिक्षा छ नि त यहाँ। अब यहाँ हरेक विधवैले, हरेक विश्वासी स्त्रीहरूले अथवा पुरुषहरूले पनि हुने कुरा हो नि त यो। उनीहरू सबैको जीवनमा यो के हुनु पर्यो, असल काम जीवन हुनु पर्यो, अब कोही परिवारमा छ भने छोराछोरी परमेश्वरमा सही प्रकारले हुर्काउनु पर्यो, अरूको सत्कार गर्नु पर्यो। यो सबै कुरा के ख्रिस्टको लागि हो। सन्तहरूको खुट्टा धोएको भनेको चाहिँ यो सन्तहरूको खुट्टा धुने सम्बन्धी कुरा चाहिँ सन्तहरूलाई स्याहार पुर्याउने भन्ने कुरा हो। त्यो बेलाको जमानामा चाहिँ पास्टरहरू इभान्जलिस्टहरू चाहिँ हिँड्नु पर्थ्यो जहाँसुकै, हिँड्दाखेरि खुट्टामा चाहिँ धुलो हुन्थ्यो, अनि घरमा आउने बित्तिकै चाहिँ पानी, अब त्यहीँनिर धारा हुन्थेन, अहिले जस्तो कुरा छैन। अहिले त अब रेस्ट रुम कहाँ छ भनेपछि त्यहाँ सबै कुरा हुन्छ, होइन? त्यसपछि के हुनु पर्यो, पानी ल्याएर राखे हुनु पर्यो, अनि ती स्त्रीले चाहिँ पानी ल्याएर खुट्टामा धोइदिने काम गर्नु पर्यो। त्यस्तो चलन थियो नि। त्यही कारणले येशु प्रभुले पनि खुट्टा धुने शिक्षा चाहिँ युहन्ना 13:1-15 तपाईँले पढ्नुभयो भने देख्नुहुन्छ। वास्तवमा त्यो शिक्षाको गहिरो, त्यो खुट्टा धुने सेवा जुन येशु प्रभुले गर्नुभएको त्यसको गहिरो अर्थ छ। अनि आज त्यतातिर म लाग्न चाहन्न किनभने त्यो हामीलाई टाइम छैन, तर सन्तहरूको खुट्टा धुने सम्बन्धको कुराले धेरै गहिरो विचार शिक्षा ल्याउँदछ तपाईँहरू मेरो बिहेभियरमा, तपाईँहरू मेरो सेवामा। अनि दुखीहरूको उपकार गरेको, जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ। अब यहाँनिर विद्रोहीको सम्बन्धमा यो छ भनेदेखि यो जम्मै गरेको भने त कहिले, त्यो विद्रोही हुनुभन्दा अगाडि हो नि त, उनीहरू विद्रोही नहुँदा गरे हो नि हो त, होइन? छोराछोरी हुर्काउने काम विद्रोही नहुँदा गरे हो नि त। त्यसकारण तपाईँहरू जो स्त्रीहरू हुनुहुन्छ अथवा पुरुषहरू नै हुनुहुन्छ, हामी सबैले कस्तो जीवन जिउने भन्ने कुराको एउटा पिक्चर छ यहाँ। विधवा भइसकेपछि हामी विधवाको सेवा गर्छौँ, तर उनलाई चाहिँ परमेश्वरको येशु ख्रिस्टको सेवामा हामी स्वीकार छौँ। उनीले आफ्नो जीवन येशुको सेवामा समर्पित गर्छन्, एउटा भाकल जस्तै उनीहरूले गर्छन्। अनि त्यसपछि यद्यपि उनी विधवै हुन् र पनि मण्डलीमा परमेश्वरको सेवाको लागि उनले गर्न सक्ने सेवामा समर्पित हुन्छन्, त्यो कुरा छ। अनि वास्तवमा हाम्रो मण्डलीमा हामीले स्त्रीहरूको बारेमा, दिदीबहिनीहरूको बारेमा, उनीहरूको सेवा चाहिँ के हो र उनीहरूले कसरी गर्नुपर्छ भन्ने बारेमा शिक्षा दिन कम छ। अहिले अलिकति दिदीबहिनीहरूले एउटा डिसाइपलसिपको तालिम लिँदै हुनुहुन्छ, अब म त्यसलाई वृहत रूपमा अगाडि बढाउने विचार गरिरहेको छु। त्यसैले देख्नुभयो यो कुरा, तपाईँ जो पास्टरहरू हुनुहुन्छ तपाईँ आफ्नो मण्डलीका हरेक विश्वासीलाई सिकाउनुहोस्। यो सबै यहाँ जुन चाहिँ गरेकी हुनुपर्छ भनेको छ त्यो सबै हरेक विश्वासीले गरेको हुनुपर्छ नि त। यो हो नि त मण्डलीको विश्वासी, खालि चर्चमा जाने मात्रै होइन नि त, उसको जीवनमा यो कुराहरू हुनु पऱ्यो नि त, यो शिक्षा हो नि त। त्यही कारणले यहाँ लेखिएको छ, यो परमेश्वरको वचन हो, होइन? परमेश्वरको आज्ञा हो। र 11 पद, तर कम उमेरमा विधवाहरूको नाउँ चाहिँ, कम उमेरका विधवाहरूको नाम चाहिँ सूचीमा नलेख, किन भनेदेखि उनीहरूलाई बे गर्नु मन लाग्छ। उनीहरू कुनै कुरामा जब बे गर्नु गलत, अब बाइबल अनुसार के हुन्छ भने, हुन त नेपालको परिप्रेक्ष्यमा बे नगरेर बस्नेहरू पनि प्रशस्त हुन्छन् त्यहाँको संस्कृति अनुसार। अब आजको दिनहरूमा चाहिँ धेरैले बे गरेको पनि हामीले देखेका छौँ, चाहे सेक्युलरमा होस् चाहे क्रिस्चियनहरूमा होस्। तर यो बेलाको यहुदी कल्चरमा पनि बे गर्न पाउँथ्यो, होइन? उमेर भर्खरकै छ, पति चाहिँ स्वर्गलोक भयो, के अरे पति चाहिँ मऱ्यो भनेदेखि चाहिँ उसले चाहिँ अर्को केटासँग बे गर्ने चाहिँ बाइबल अनुसार उचित थियो। अनि भर्खरकोलाई चाहिँ त्यो सूचीमा लेखिन हाला। त्यो सूचीमा लेख्नुको मतलब यहाँ के छ तपाईँले बुझ्नुपर्छ यो कन्सेप्ट भनेदेखि, उसले चाहिँ आफ्नो जीवन चाहिँ परमेश्वरको सेवामा समर्पण गर्ने भन्ने हुन्छ। त्यो समर्पण गरेको कुराबाट चाहिँ उसले कहिले पनि पछि नहटोस्, परमेश्वरप्रति उसले गरेको प्रतिज्ञा चाहिँ उसले तोड्न नपरोस्, त्यो कुरोको लागि कति महत्त्व दिएको छ यहाँ। किनकि जब तिनीहरूको काम बासनाले तिनीहरूलाई ख्रिसमा टाढा लान्छ भनेको त ऊ त्यो उसले गरेको यो मुक्ति छोडेर जाने कुरा होइन। यहाँनिर उसले जुन समर्पणता गर्छ पुरा रूपमा सेवा येशूको गर्ने बे नगर्ने जुन समर्पणता गर्छ, तर उसलाई चाहिँ अब भनौँ न अब भर्खर उमेरको छ भनेदेखि चाहिँ विवाह गर्ने इच्छा लाग्छ, त्यस्तो खालको स्वभावहरू हुन्छन् भनेदेखि चाहिँ अब त्यो प्रतिज्ञा चाहिँ उल्लङ्घन हुने भयो, होइन? तर तिनले विवाह गर्ने इच्छा गर्छन् भन्नु खोजेको कुरा चाहिँ त्यही हो। यहाँ त्यो टाढा हुने भनेको चाहिँ मुक्ति गुमाउने कुरा होइन। अब 5:12-13, यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्। सी, यहाँनिर अघिको कुरा चाहिँ यहाँनिर आयो, त्यो वाचा भङ्ग गर्ने। त्यस कारणले कुनै पनि कुराको लागि चाहिँ एउटा वाचा हो। कोही मान्छेले पास्टर, एल्डर अथवा डिकन कुनै पनि सेवाको लागि समर्पण गर्छ, एउटा वाचा हो परमेश्वरसँग। त्यसकारणले भङ्ग गर्न सकिएला, तर परमेश्वर र त्यो व्यक्तिको बिचमा हुन्छ। त्यसैले कुनै पनि व्यक्तिले मण्डलीको एउटा सेवाको लागि एउटा पद स्वीकार्ने भनेको चाहिँ, सेवा स्वीकार्ने, बोलावट स्वीकार्ने भनेको चाहिँ परमेश्वर र त्यो व्यक्तिको बिचको कुरा हो। मन लाग्दा छोड्ने, मन नलाग्दा नछोड्ने, मन लाग्दा मण्डली छो फुटाएर जाने, यो सबै कुरा बाइबलमा छैन। तपाईँहरू मैले के थाहा पाउनुपर्छ भने त्यसो गर्नु चाहिँ बाइबलको शिक्षा विपरीत भनेर थाहा पाउनुपर्छ। किन परमेश्वरको वचन जे छ त्यही नै हामीले लागू नगरेसम्म हामी परमेश्वरको इच्छा अनुसार जिएको ठहर्दैन। त्यसबाहेक तिनीहरू घर घर डुल्ने भई, अब यो चाहिँ उमेर नपुगेको केटीहरू, त्यस्तो सम्भावना हुनसक्छ जो विधवाहरू हुन्छन्, अल्छी गर्ने मात्र होइन तर कुरौटे। अब यो चाहिँ यो कुरौटे भन्ने चाहिँ सबै मान्छेले आफैलाई जाँच्नुपर्ने हुन्छ। कुनै पनि व्यक्तिले कोही अर्को तेस्रो व्यक्तिको बारेमा काहीँ पनि कमेन्ट नगरोस्, होइन, कुनै पनि कुरा अर्काको बारेमा नगरोस्। यो चाहिँ बाइबलीय कुरा हो। अर्काको काममा हात हाल्ने भनेको चाहिँ अरूले गरिरहेको कुरालाई न्याय गर्ने, के भाँडिदिने, त्यस्तो कुराहरू धेरै मान्छे भाँड्ने मान्छे पनि देखेको छु। मान्छेहरूलाई भाँडेर एउटाको पक्षबाट अर्को पक्ष पुर्याइदिया छ, एउटा सम्बन्धबाट अर्को सम्बन्ध बिगारिदिया छ, उसले केही गरेको छैन, भित्रभित्रै कोही मान्छेले छिड्की हालिदिया छ। यस्तो मान्छे नि मलाई थुप्रै थाहा छ। यस्तो कुराहरू मेरै जीवनमा कति मैले भोगेको छु। बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्। त्यसैले भर्खरको जवानलाई चाहिँ यहाँ भन्न खोजेको कुरा चाहिँ के छ भने विधवैको सूचीमा जसलाई लेखिन्छ उसले चाहिँ परमेश्वरमा एउटा प्रतिज्ञा गरेर त्यसको एउटा सेवा पनि रहेछ, अनि त्यो आत्मिक रूपमा एउटा योग्यता भएको व्यक्ति हुन्छ। त्यसले उसले चाहिँ आफ्नो प्रतिज्ञा उल्लङ्घन नगरोस् भन्ने कुरा चाहिँ यहाँनिर हामी पाउँदछौँ। अर्को कुरा 14 पदमा, यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोराछोरीहरू पाउन्, घरबार सम्हालुन् र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु। अनि यहाँनिर विरोधी भन्ने कुरा चाहिँ विरोधी भनेको चाहिँ ती व्यक्तिहरू हुन्छन् जसले चाहिँ शैतानको बहकाउमा आउँछ, होइन। कुनै पनि विरोधी भन्ने बित्तिकै यहाँ के हुन्छ भने उनीहरूले चाहिँ सो विरोधी भन्ने बित्तिकै चाहिँ उनीहरूले परमेश्वर त्यो त्यस्ता कुराहरू जो परमेश्वरको वचनभन्दा विरोधमा जाने व्यक्तिहरूको बारेमा कुरा गरेको हामी यहाँनिर पाउँछौँ। त्यसकारणले यहाँसम्म 16 पदसम्म हामीले हेऱ्यौँ। अब तपाईँलाई मैले सरसर्ती आजको कुरा म बताउन चाहन्छु। भर्खर अब सुरु गरेछु मैले, धेरै लामो नोट छैन। सो यहाँसम्म तपाईँले धेरै कुरा सुन्नुभयो, यसैलाई अलिकति विस्तृतमा म जान सक्छु। त्यसकारणले यहाँनिर लिडरसिप टिमलाई यो शिक्षा मण्डलीको सुवेश व्यवस्थाको बारेमा मैले भन्नु पर्दाखेरि चाहिँ तपाईँ र मेरो बोलावट भनेको चाहिँ ठुलो कुरा रहेछ र हाम्रो जवाबदेहिता भनेको परमेश्वरसँग रहेछ र मण्डलीको हरेक क्षेत्रमा यो कुराको एप्लिकेसन हुनु पऱ्यो, एप्लिकेसन यसलाई एप्लाई गर्नु पऱ्यो। सो पहिलो तिमोथी यहाँनिर पहिलो तिमोथी 5:1-16 शिक्षालाई चाहिँ हामीले विशेष गरी एकअर्कामा व्यवहार अथवा पाको उमेरमा भएकोहरूलाई कसरी व्यवहार गर्ने भन्ने पहिलो खण्डमा हेऱ्यौँ भनेदेखि दोस्रो खण्डमा चाहिँ हामीले विधवाहरू अथवा स्त्रीहरू जसले जसको पति मरेको हुन्छ त्यसको तिनीहरूलाई पनि कस्तो खालको व्यवहार, उनीहरूले कस्तो जीवन जिउनु पर्ने सम्बन्धी एकदम गहिरो शिक्षा छ। यो हरेक कुरालाई अझै उल्था गरेर हेर्ने हामीसँग टाइम छैन, तर पनि म तपाईँलाई सरसर्ती यो कुराहरू यहाँसम्म भन्न चाहन्छु। यहाँनिर एउटा पद मैले राखेको थिएँ, कहाँ गयो त्यो, जहिले पनि मैले भने पद चाहिँ कहाँ पुग्छ मलाई थाहा हुँदैन। मैले यहाँ लेखेको छु, यहाँ चाहिँ देख्दिनँ। त्यसकारणले यहाँनिर पहिला चाहिँ म यहाँ भन्न सक्छु, पहिला चाहिँ पहिलो तिमोथी 5:12 भनेको चाहिँ यहाँ 4:12 छ, कसरी 4:12 भयो, एकछिन है म तपाईँलाई मेरो यहाँबाट पहिलो तिमोथी चारको बाह्र पद, खास चारको बाह्र पदको कुरा चाहिँ के छ भनेदेखि, यो वृद्ध भन्ने शब्द जो छ नि, एउटा ट्रान्सलेसन नेपालीमा चाहिँ प्राचीन भन्ने शब्द पनि प्रयोग गरेको छ, अथवा अङ्ग्रेजी बाइबल पढ्नुहुन्छ एल्डर भन्ने शब्द नै तपाईँले पाउनुहुन्छ। अब त एल्डरली भनेको चाहिँ वृद्ध भन्ने अर्थ लाग्छ, तर एल्डर भन्ने बित्तिकै दुईवटा अर्थ लाग्छ, एउटा चाहिँ मण्डलीको शासक प्रचार गर्ने व्यक्ति एल्डर होइन, अर्को चाहिँ उमेरमा एल्डर होइन। त्यस कारणले तपाईँलाई मैले यहाँ 14 पदमा पहिलो तिमोथी 4 को 14 एल्डरको शब्द छ, तिमीसँग भएका वरदानको अपहेलना नगर, जुन वरदान एल्डरहरूले तिमीमा हात तिनीहरूका हात तिमीमाथि राख्दा अगमबाणीद्वारा तिमीलाई मिलेको थियो। यहाँनिर एल्डरहरूले भन्ने जुन शब्द छ, तपाईँले ग्रिकमा हेर्नुभयो भने त्यो एल्डरहरू र यहाँनिर लेखेको वृद्धहरूको जुन भनेर हामीले पढ्छौँ एल्डर भन्ने एउटै शब्द छ, तर यसको सन्दर्भको हिसाब किताबले चाहिँ हामीले के छ भने उमेर पाकोहरू भन्ने अर्थ चाहिँ यहाँनिर बुझ्दछौँ। त्यस कारणले तपाईँले त्यही कारणले 5 को 1 र 2 पद दुई पदमा जुन चाहिँ एल्डर छ त्यो एउटै शब्द हो, तर सन्दर्भ फरक छ, त्यही कुरो तपाईँलाई मैले भन्न खोजेको थिएँ। त्यसपछि वास्तवमा यही शिक्षा यही खालको शिक्षा चाहिँ तपाईँले तितसमा होइन, तितस 2 अध्यायको 1 देखि 8 मैले तपाईँलाई यहाँनिर लेखेको थिएँ, तितस 2 को 1 देखि 8 तपाईँलाई सरसर्ती पढिदिन्छु। तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त सुहाउँदछ त्यही सिकाऊ। त्यसैले यहाँ सिकाउने धार्मिक पक्का सिद्धान्तको बारेमा थुप्रै ठाउँमा लेखिएको छ होइन, वृद्ध मानिसहरूलाई संयमी। अब यो वृद्ध भन्ने बित्तिकै अङ्ग्रेजीमा एल्डर भनेछ, ग्रिकमा एउटै शब्द छ, त्यो कुरो तपाईँलाई मैले सम्झाउन खोजेको। संयमी भनेको चाहिँ पवित्र आत्माको फल हो, आफैलाई कन्ट्रोल गर्ने भयो, गम्भीर समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाउ। 3 पद तितस 2 को, यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्छ। अब यहाँनिर स्त्रीहरूको व्यवहारको बारेमा शिक्षा छ। हामी त जहिले पनि मण्डलीमा विधवाहरूलाई सहायता गर्ने कुरा मात्रै धेरै गर्थ्यौँ, कहिल्यै पनि मैले सुनेको छैन कि महिलाहरू जो वृद्ध वृद्ध हुन्छन् अथवा जो चाहिँ विधवा हुन्छन् उनीहरूको पनि आचार व्यवहार चाहिँ श्रद्धालु हुनुपर्छ भनेर सिकेका थिएन। बथुवाइ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ, जे असल छ तिनीले त्यही सिकाउन्। यहाँ तिनीले त्यही सिकाउन् भनेको के छ, अर्को एउटा शब्द तपाईँलाई मैले भन्न चाहेँ अनि तपाईँलाई सम्झना होस्, जुन चाहिँ स्त्रीहरूलाई हामीले जिम्मा लिन्छौँ र उसले परमेश्वरको सेवामा आफैलाई समर्पण गर्छ, जो चाहिँ विधवा छ, उसको काम चाहिँ मान्छेहरूलाई शिक्षा दिने काम पनि हुन्छ, विशेष गरी केटकेटीहरूलाई अथवा जवानहरूलाई अथवा ऊ जस्तै स्त्रीहरूलाई उसले सिकाउने काम गर्छ। त्यसैले तिनले त्यही सिकाउन् के छ, जे असल छ त्यही सिकाउन् भन्ने यहाँनिर कुरा छ। त्यसैले कुरा काट्ने नचाहिएको काम गर्ने होइन कि परमेश्वरको असल शिक्षा सिकाउने व्यक्ति हुनु पर्यो। 4 पदमा तिनीहरू समझदार, पवित्रता, घरजम गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम देऊन्। कसले, यो विधवैहरूले, यो विधवैहरू जो वृद्ध हुन्छ उनीहरूले उनीहरूभन्दा जवान स्त्रीहरूलाई यो कुराको तालिम दिने भन्ने कुरा यहाँ शिक्षा छ, ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस् र तिनीहरू समझदार, पवित्रता, घरजम गर्न सक्ने, दयालु, आफ्नो पतिका अधीनमा रहने हुनलाई तालिम देऊन्। अब यो पतिको अधीनमा रहने, यसको शिक्षा गहिरो छ। अस्तिको हप्ता मैले तपाईँलाई भन्दै गर्दा पत्नीलाई प्रेम गर्नुपर्छ भनेर भनिरहेको थिएँ एउटा कुरा होइन, अनि यो वास्तवमा यो जुन चाहिँ हामीले सोचिरहेछौँ नि, हामीले जो पति हुन्छन् पत्नीलाई प्रेम गर्ने कुरा चाहिँ कतिचोटि बुझेको छैन, नेपाली श्रीमानहरूले त बुझेकै छैन। त्यो चाहिँ त्यसको मतलब चाहिँ पत्नीले उसलाई आदर गर्न नपर्ने भन्ने होइन, तर पत्नीहरूको निम्ति चाहिँ उसको पतिको ठुलो जिम्मेवारी हुन्छ, उसले प्रेम गर्नेको मतलब उसको आवश्यकताहरू पुरा गर्ने कुरामा। त्यही कारणले येशु प्रभुको ले मण्डलीलाई कसरी आफैलाई बलिदान गर्नुभयो त्यही प्रकारले पतिहरूले पत्नीलाई बलिदान गरेर प्रेम गरोस् भनेर एफिसीकै मण्डलीले लेखेको पत्र 5 अध्यायमा तपाईँले पढ्नुभयो भने त्यो पतिहरूको लागि लेखिएको वचनमा तपाईँले देख्नुहुन्छ। त्यसैले ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्, त्यस बमोजिम अब यहाँ जवान मानिसहरूलाई पनि आत्मसंयमी हुनलाई अर्थी देऊ। अब तपाईँलाई मैले अघि सुरुमा के भनेको थिएँ, मण्डलीको हरेक व्यक्ति हरेक क्षेत्रमा हरेक व्यक्तिप्रति एउटा वचनको आधारमा सही कुराको आधारमा श्रद्धाको आधारमा एकअर्कामा साँच्चो एकता र नम्रतामा रहनुपर्ने कुरा भनेर यहाँनिर पूर्ण रूपमा देखिन्छ। अनि 7 र 8मा यसै कुरामा असल यसै कुरामा असल कामको नमुना भई तिनीहरूले आफूलाई देखाउन् र तिम्रो शिक्षा इमान्दारी गम्भीरता र कसैले निन्दा गर्न नपाउने ठिक बोली होस्। यो चाहिँ तिमोथीलाई भनेको छ। त्यसैले जो मान्छे शिक्षा दिन्छ, पास्टर छ, एल्डर छ, अगुवा छ, उसको बोली के हुनु पर्यो? उसको बोली वचन भनेको चाहिँ दुईवटा कुरा हुन्छ, एउटा चाहिँ उसले मान्छेहरूसँग गर्ने वार्तालाप हुन्छ, एउटा चाहिँ अरूसँग कुरा गर्ने बातचित हुन्छ, अर्को चाहिँ उसको प्रचार पनि हुन्छ। त्यो चाहिँ कसैले निन्दा गर्न नसक्ने हुनु पर्यो। त्यस कारण जहिले पनि अगुवा पास्टरले बोल्दाखेरि एकदम क्याजुअल हिसाबले बोल्दाखेरि पनि जे शब्द बोल्छ फिल्टर गर्नुपर्छ। परमेश्वरको आत्मामा रहेर परमेश्वरको अधीनमा रहेर वचनको आधारमा रहेर पवित्रताको आधारमा रहेर बोल्नुपर्छ। जे पनि बोल्नु हुँदैन, ताकि हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा पर्नेछ। देख्नुभयो, हाम्रो त आउटस्ट्यान्डिङ विदाउट रिप्रोच भन्छ नि, कसैको कसैले दोष लगाउन नसकिने भन्ने अर्थ चाहिँ त्यसबाट लाग्दछ। त्यस कारणले यो एउटा एउटा के भन्छ मण्डलीको सम्बन्धमा अगुवाहरूको पास्टर एल्डरको जिम्मा जो शिक्षा दिने, तर होल मण्डली चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ वास्तवमा हामी यहाँ सिकिराखेका छौँ। त्यस्तै वास्तवमा यदि शिक्षा तितसलाई चाहिँ यही शिक्षा दिएको हामी देख्दछौँ कि कसरी एक अर्कालाई आदर गर्ने कुरामा नम्रतामा यी सबै कुराहरू अहिले यहाँनिर जति पनि यो तितसमा पढेको थियो पवित्र आत्माको फलहरूको बारेमा पूर्ण रूपमा तपाईँले देख्न त्यहाँ देख्न सक्नुहुन्छ होइन। अनि जवानहरूलाई पनि कसरी वास्ता गर्ने, अनि वास्तवमा जवानहरूलाई पनि एउटा भाइलाई जस्तै प्रेम गरेर स्नेहमा माया गरेर उनीहरूको वास्ता गरेर होइन, जुन चाहिँ आफ्नो हो त्यसलाई चाहिँ एउटा, जुन चाहिँ अर्को हो त्यसलाई चाहिँ अर्को व्यवहार गर्यो भने कहिले पनि त्यहाँ परमेश्वरको काम हुँदैन। त्यो कुरो चाहिँ अगुवाहरूको लागि ठुलो शिक्षा हो। जवान स्त्रीहरूलाई पूर्ण पवित्रतामा बहिनीलाई जस्तै व्यवहार गर्ने भनेर आज्ञा दिएको छ, हामीले भर्खरै पढिरहेको थियौँ होइन। दोस्रो तिमोथी 1:5मा के छ, दोस्रो तिमोथी 1:5मा मलाई तिम्रो निष्कपट विश्वासको सम्झना छ। कसलाई भनिरहेछ? तिमोथीलाई। त्यसैले तपाईँ र मेरो विश्वास निष्कपट कतिखेर हुन्छ? जतिखेर तपाईँ र मेरो टोटल 100% परमेश्वरमा विश्वास हुन्छ, त्यो निष्कपट विश्वास हो। त्यो 100% विश्वास गर्ने व्यक्ति कस्तो हुन्छ? उसले स्वार्थ, संसार, घमण्ड क्रुसमा टाँग्या हुन्छ, उसले आफ्नो महिमा खोज्दैन, परमेश्वरको र अरू मानिसहरूको फाइदा र सेवाको लागि आफैलाई समर्पण गर्छ। त्यो विश्वासको परिणाम फल त्यो। अनि त्यो विश्वास जो पहिले तिम्री बजाइमा लोइसमा थियो, किनभने तिमोथीलाई चाहिँ उनको बजाइले शिक्षा दिएको हुर्काएको थियो, तिम्री आमा युनियसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। अब यहाँनिर यो दोस्रो तिमोथी हामीले आज पढेको विषय होइन, तर तपाईँलाई यो सन्दर्भमा मैले ल्याइरहेको छु। 1:5मा के छ, पाउलले तिमोथीको बारेमा कुरा गर्दाखेरि एउटा आदरणीय कुरा गरिरहेछ, यहाँ तिमोथीलाई उचालेर बोलिरहेछ, देख्नुभयो। त्यसरी हामीले एकअर्कालाई उच्च, तिमोथी सबै कुरामा पर्फेक्ट त थिएन नि त, तर जुन चाहिँ कुरा असल छ यहाँनिर त्यो असल कुरालाई उचालेको हामी देख्दछौँ। त्यसैले हामीले यो यसबाट महत्त्वपूर्ण शिक्षा पाउँछौँ। त्यसैले पाउलले तिमोथीको जीवनको बारेमा यसरी भनेको हामी पाउँछौँ। यसरी पाउलले होइन, पाउल भनेको त अब त्यत्रो शक्तिशाली व्यक्ति हो नि त, कसरी तिमोथीलाई आदर गरेर बोलेका छन् उनले होइन। अर्को चाहिँ पहिलो तिमोथी 4:12मा के छ, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूको अघि बोली वचन आचरण र प्रेममा विश्वासमा शुद्धतामा पनि एक उदाहरण बन, यो त हरेक व्यक्तिले गर्नुपर्ने कुरा हो नि, होइन? यसलाई त कण्ठ गर्नुपर्ने पदहरू हुने, त्यस कारणले त्यो कुरा चाहिँ हामी यहाँ हेरिरहेको छौँ। त्यसैले विधवाहरूलाई सेवा गर्ने, टुराहरूलाई सहायता गर्ने कुरा त परमेश्वरको वचनमा प्रशस्त पाइन्छ, होइन? त्यसकारणले यहाँनिर विधवालाई यो याकुब 1:27 मैले लेखेको छु, परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो भनेको चाहिँ धार्मिकताको जीवन जिउने व्यक्तिमा यो खालको आचरण अथवा व्यवहार हुन्छ। अनाथ भनेको चाहिँ बाबामा नभएकोहरू, विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु अनि आफूलाई संसारबाट निष्कलङ्क राख्नु, यो पनि एउटा महत्त्वपूर्ण। त्यस कारणले हाम्रो जीवनमा यो अनाथ र सङ्कष्टमा परेको अथवा विधवाहरूलाई हामीले कसरी व्यवहार गरिरहेछौँ, होइन? कतिचोटि चाहिँ मान्छेहरूले यस्तो कामलाई पनि पैसाको रूपमा गनिरह हुन्छ, तर त्यसो होइन। तपाईँ र मेरो प्रेम त्यहाँ देखा पर्नु पर्यो, होइन? त्यसैले विधवाहरूको सम्बन्धमा चाहिँ हामीले अघि नै हेरिसक्यौँ, पहिलो तिमोथी 5:3-16 खण्डहरूमा, अनि त्यो विषयमा विधवाहरू पनि कस्तो हुनुपर्छ, कसलाई चाहिँ क्वालिफाई हुन्छ अथवा उनीहरू बे गर्नुपर्छ भने के गर्नुपर्छ, र हरेक स्त्रीहरू पुरुषहरू मण्डलीका सदस्यहरू चाहिँ एउटा उदाहरणीय, एउटा नम्रताको, अतिथि सत्कार गर्ने, अरूलाई सेवा पुर्याउने, यो सबै शिक्षा चाहिँ तपाईँले यहाँ पाउनुहुन्छ। अब यो विधवा सम्बन्धी कुरामा चाहिँ पुरानो नियममा अस्तिको हप्ता हामीले हेरेका थियौँ, अनाथ र विधवा र कम सङ्कष्टमा परेकाहरूलाई हामीले सहयोग गर्नुपर्छ, उनीहरूलाई त्यसै व्यवस्था गर्नुहुन्न भन्ने कुरा चाहिँ हामीले गएको हप्ता पनि हेरेको थियौँ। पुरानो नियममा पनि प्रशस्त छ, अनि ती व्यक्तिहरूपछि सधैँ परमेश्वरको कृपा छ, परमेश्वर ती तिनीहरूलाई दया गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्दछौँ। त्यसैले त्यस्ता खाँचोमा परेकाहरूलाई जो कुरालाई परमेश्वर अनुग्रह गर्नुहुन्छ भनेदेखि, मण्डली त येशूको शरीर हो नि, त्यसले मण्डलीले के गर्छ, परमेश्वरको काम गर्छ नि त, होइन? मण्डलीले त कसैको स्वार्थी काम गर्दैन नि त, यो कुरो विचार गर्नु पर्यो। त्यसैले कुनै पनि मण्डलीमा त्यस्तो कुरामा ध्यान हुनु पर्यो, होइन? त्यसैले अस्तिको हप्ता मैले तपाईँलाई व्यवस्था 10:18 अनि यहाँनिर 14:29, 24:17-21, प्रेरित 6:1-6, त्यो चाहिँ अब ग्रिक विधवाहरूको सम्बन्धमा छ, त्यो कुरा मैले अस्तिको हप्ता नै तपाईँलाई यसको बारेमा भनिसकेको छु। त्यस कारणले हामीले साँचो विधवाहरू को छन्, मण्डलीमा साँचो खाँचोमा परेका को छन्, तिनीहरूलाई पहिचान गरेर, त्यसको बारेमा निश्चय गरेर, तिनीहरूलाई लिस्ट राखेर, भनेको मतलब चाहिँ एउटा पास्टरले मात्रै त्यो सबै गर्दैन। त्यही कारण मण्डलीमा एउटा लिडरसिप टिम हुन्छ, उनीहरू एउटा आत्मामा बाँधिनुपर्छ, उनीहरूलाई एउटा आत्मामा बाँध्ने चाहिँ पवित्र आत्मा हुनुहुन्छ, जो परमेश्वरको आत्मा हुनुहुन्छ, जसले चाहिँ मण्डलीलाई येशु ख्रिस्टको शिर, येशु ख्रिस्ट हुनुहुन्छ, उहाँको योजना, उहाँको दर्शन, उहाँको शिक्षालाई हरेक टिमको मेम्बरहरू मिलेर के गर्छन्, एक भएर काम गर्छन्। त्यसैले तपाईँ जब मण्डलीमा त्यसरी एक भएर काम गर्नु सक्नु भएको छैन भने तपाईँ कहाँनिर कमजोर छ त्यो कुराको बारेमा तपाईँले आफैलाई जाँच्नु पर्ने हुन्छ। त्यस कारणले साँचो समस्या पत्ता लगाउने र ती हरेकमा ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ शिक्षा, मण्डलीको शिक्षामा हामी पाउँदछौँ। अघि हामीले हेरिसकेको पहिलो तिमोथी 5:3-4 पावल निर्देशन दिन्छन्, खाँचोमा परे साँचो विधवाहरूलाई चाहिँ पहिचान गर्ने, तिनीहरूको निम्ति चाहिँ एउटा योग्यताको कुरा पनि हामीले भर्खरै हेऱ्यौँ। पावलले विधवा भए पनि उनीहरू पहिलो आवश्यकता परेको विधवाहरूको बारेमा हामीले अघि के हेरेको थियौँ, उसकै छोराछोरी नाता नातिनी मध्येमा कोही छ भने मण्डलीले हेर्नु परेन, यो पनि शिक्षा यहाँ छ। सबै कुरा मण्डली हेर्ने भन्दा पनि यो सबै ठाउँमा समझ प्रयोग हुन्छ क्या, बुद्धि प्रयोग हुन्छ, परमेश्वरको इच्छा प्रयोग हुन्छ, किनभने छोराछोरी नाता नातिनीको पहिलो जिम्मा हुन्छ, उनीहरू सक्षम छन् भने अरूले हेर्न दिनु हुँदैन, उनीहरूको जिम्मा हो, परमेश्वरको अगाडि उनीहरू दोषी हुन्छ, उनीहरूले हेरचाह गरोस् भनेर यहाँ लेखेको छ। किनभने मण्डलीको जुन स्रोत छ त्यो चाहिँ जहाँ खाँचो छ, जसलाई कोही अरू उपाय छैन, तिनीहरूलाई चाहिँ मण्डलीले हेर्नुपर्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। त्यस कारणले यो आफ्नो आमा बाबुको खाँचो पुरा गर्ने उनीहरूको छोराछोरी नाता नाति नितिनुको चाहिँ कर्तव्य भनेर हामी यहाँ बुझ्दछौँ। पहिलो दोस्रो तिमोथी 1:3 यस्तो सेवाले चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ भनेर यहाँनिर दोस्रो तिमोथी 1:3 के छ, जब म तिमीलाई निरन्तर प्रार्थना आफ्ना प्रार्थनाहरूमा सम्झन्छु म परमेश्वरलाई धन्यवाद दिन्छु जसको सेवा मेरो पिता पुर्खाले गरे जे म शुद्ध विवेकले गर्दछु। अनि यहाँ चाहिँ के छ भने परमेश्वर यस्तो सेवा शुद्ध विवेकले गर्दाखेरि चाहिँ के छ, परमेश्वर प्रसन्न हुनुहुन्छ होइन। त्यस कारणले परमेश्वरप्रति धन्यवादी भएर हामीले यो सेवा गर्नुपर्छ भनेर चाहिँ यहाँ पावलले भनेको कुरा हामी देख्दछौँ। अनि त्यस्तै 1 तिमोथी 5:5 पावलले साँचो विधवा को बारेमा पनि, त्यहाँ अघि मैले तपाईँलाई त्यसको बारेमा भनिसकेको छु, अनि उनीहरूको जीवन चाहिँ परमेश्वरमा पुरा भरोसा गर्ने, उनीहरूले परमेश्वरसँग एउटा भाकल जस्तै एउटा कसम जस्तै होइन त्यो समर्पणता जस्तै गर्नुपर्ने, उनीहरूको चाहिँ हामीले पुरा जिम्मा लिनुपर्ने, त्यस्तो कुराहरूको शिक्षा यहाँनिर छ। अनि वास्तवमा त्यो बाइबलीय अनुसार हामीले गर्नु पनि जरुरी छ। यहाँ 5 के छ, साँचो विधवा हुन् जो चाहिँ तिनको कोही छैन भने तिनले परमेश्वरको आशा राख्छिन् र रात दिन नम्र निवेदन र प्रार्थनामा लागिरहन्छन्। यो प्रार्थना र नम्र निवेदन गर्ने परमेश्वरमा सधैँ समर्पित हुने कुरा चाहिँ यो मनभित्रदेखि जो मान्छे परमेश्वरको हो उसमा चाहिँ भित्रदेखि इच्छा लाग्ने कुरा हो। यसको लागि त्यो करकापमा गर्नुपर्ने कुरा होइन। जसलाई करकाप लाग्छ उसले परमेश्वरसँग अझै समर्पणताको प्रार्थना गर्नु पर्यो होइन। त्यसैले त्यो स्त्रीको बारेमा चाहिँ त्यसैले त्यो त्यस्तो नगर्ने स्त्री जसले चाहिँ अब विधवा भनेर नाम लेखाएको छ, उनीहरूको खाँचो छ, सहायता गरेको छ, तर उन चाहिँ भोगविलासमा खालि कुरा काटेर गोसेप गरेर गनगन गरेर, अब यो धेरै जस्तो गनगन गर्ने मान्छेहरूले चाहिँ सोच्नुपर्छ होइन। हामीले कोही गनगन गर्नेको बारेमा कुरा गर्नु जरुरी छैन, हामीले नगरौँ होइन, तर यो शिक्षा चाहिँ होस्, उनीहरूले त परमेश्वरको काम गर्नु पर्यो। अनि त्यस्तो विधवा छ भनेदेखि उसले उसको धार्मिकताको जीवन सही हुनु पर्यो र उनीहरूलाई हामीले आदर गर्ने भनेको चाहिँ उनीहरूलाई एउटा त आदर गर्ने, अर्को चाहिँ उनीहरूको खाँचो पुरा गर्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। 5:6 आफ्ना 1 तिमोथी 5:6 आफ्ना पति गुमाएका सबै परमेश्वरको सेवामा आफैलाई समर्पण गरेका हुन्छन् भन्ने चाहिँ होइन होइन। कति स्त्रीहरू आफै भोगविलास चाहने पनि हुन्छन् जो चाहिँ हामीले 1 तिमोथी 5:5 कुराहरू हामीले हेरिरहेछौँ। त्यसैले यहाँनिर यो कुरा चाहिँ प्रष्ट हुनु पर्यो, जुन विधवाहरूलाई हामीले सेवा पुऱ्याउँछौँ उनीहरू चाहिँ साँच्ची नै परमेश्वरमा समर्पित एउटा धार्मिकताको जीवन जिउने र उनीहरूभन्दा जवान स्त्रीहरूलाई शिक्षा दिने हुनु पर्यो भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अर्को चाहिँ त्यो नदिने चाहिँ मरेतुल्य हुन्छ भन्ने कुराको सन्दर्भमा मैले यहाँ 2 पद राखेको छु, रोमी 8:6, किनभने पाप मय स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, भनेको चाहिँ भोगविलास भनेको त पापमय स्वभाव सांसारिक कुरा, पवित्र आत्मामा मन नलगाउनु चाहिँ जीवन र शान्ति हो। यहाँ प्रकाश 3:1 सार्डिसिसको मण्डलीको बारेमा योहन्ना प्रेरितले प्रभु येशूले भनेको कुरा लेख्दैछन्, यी कुरा परमेश्वरको 7 आत्मा र 7 तारा हुनेले भन्दछन्, तिम्रा काम मलाई थाहा छ, तिमी जीवित छौ भन्ने नाउँ त छ तर तिमी मरेका छौ। सो धार्मिकतामा नजिउने सांसारिक नै कुरा, भित्रभित्रै संसारको कुरा मात्रै गर्ने मान्छे चाहे विधवा होस् चाहे नविधवा होस् चाहे पुरुष होस् चाहे स्त्री होस् यो वचन उसको लागि लागू हुन्छ। त्यसैले हामी परमेश्वरमा भरोसा गरेर धार्मिकताको जीवन जिउन कति महत्त्वपूर्ण छ। त्यसैले अब 7 र 8 1 तिमोथी 5:7-8 हामीले हेरिसकेका छौँ, अनि यहाँनिर 4:11 पनि म पढ्न चाहन्छु। 7 के छ भने, तिनीहरूलाई यी कुराको ज्ञान देऊ ताकि तिनीहरू दोषरहित हुन्। यो ज्ञान दिने काम, शिक्षा दिने काम, प्रचार गर्ने काम, अर्थी दिने काम को मण्डलीको अगुवा पास्टरको होइन, त्यो कुरो यहाँनिर विचार गर्नु पर्यो। अनि यिनै कुराको आज्ञा देऊ र सिकाऊ, यो चाहिँ 1 तिमोथी 4:11 पनि लेखिएको थियो। त्यसैले ताकि उनीहरू निर्दोष रहन् भनेको चाहिँ शिक्षाले के गर्नु पर्यो, उनीहरूमा त्यो शिक्षा पालन गर्नु पर्यो, अनि परमेश्वरको वचन पालनबाट चाहिँ हामी दोषरहित हुन्छौँ होइन। त्यो कुरा चाहिँ यहाँनिर पावलले प्रष्ट पारेको छन्। त्यसैले शिक्षा पनि ठिक हुनु पर्यो अनि मान्छेको जीवन ठिक हुनु पर्यो। अनि हामीले वास्तवमा कसैलाई विधवाको लिस्टमा राखेर सहायता पुर्याउनु हो भने उनीहरूको जीवन धार्मिकतामा जिउने र परमेश्वरमा समर्पित हुनु पर्दो रहेछ भन्ने कुरा हामी यहाँ देख्दछौँ। अनि यसको बारेमा परमेश्वरले निश्चित रूपमा शिक्षा दिनुभएको छ। अनि अर्को कुरा चाहिँ यहाँ तितस एकको स्वर तपाईँलाई म पढ्छु, तिनीहरू परमेश्वरलाई चिनेका छौँ भनी भान त गर्छन् तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, कुनै पनि असल कामको निम्ति अयोग्य हुन्छन्। भनेको चाहिँ अघि भोगविलासको कुरा, सांसारिक कुरा होइन। अब यही पद के हुन्छ भने कुनै पनि धार्मिकतामा नजिउने, सांसारिक र स्वार्थ भित्रभित्रै आफ्नै घमण्ड आफैलाई पुरा हुने, जसरी पनि ठुलो बनाऊ, पैसा कमाऊ, धनी हुँ भन्ने विचार गर्ने मान्छे, आफूलाई मात्रै सेवा गर्ने मान्छेको बारेमा यो भन्न सकिन्छ। तर हामी जो ख्रिस्टमा छौँ, हामी यो कुराबाट बाहिर हुनुपर्छ। अर्को पहिलो तिमोथी 5:9 र 10 मा चाहिँ 5:3 पदको कुरा जस्तै होइन, विधवाकै सम्बन्धमा कुरा गर्दाखेरि उसलाई पहिचान गर्ने चाहिँ दुईटा योग्यताहरू छन्। एउटा चाहिँ उमेरको योग्यता, 60 वर्ष नागेको हुनु पर्यो। अर्को चाहिँ ऊ चाहिँ एउटा असल दाम भएको अनि परमेश्वरमा समर्पित हुनु पर्यो भन्ने कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। त्यसैले तपाईँलाई मैले यहाँनिर 9 पद पढ्न चाहन्छु। कहाँ गयो 9 पद? पहिलो तिमोथी 5:3 पद, जो साँच्चै नै विधवा हुन् तिनलाई आदर गर। यो आदर भन्ने शब्द चाहिँ आदर रेस्पेक्ट मात्रै होइन कि उसको खाँचो पुरा गर्ने काम पनि हो। मैले तपाईँलाई त्यो कुराको बारेमा पहिलादेखि नै भनिराखेको छु। अनि यो स्त्री चाहिँ असल हुनुपर्छ, एउटै पतिको पत्नी हुनुपर्छ। यो सबै कुरा चाहिँ फेरि यो पहिलो तिमोथी 3 अध्यायमा जुन चाहिँ हामीले, र तितस 1 अध्यायमा जुन एल्डर डिकनको बारेको योग्यता हेरेको थियौँ, त्यो कुरामा पनि हामीले त्यो देख्छौँ। अनि असल कामद्वारा सुसज्जित हुन् जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। त्यसैले त्यो हरेक स्त्रीकोहरूको लागि शिक्षा हो, तर विशेष गरी यो विधवाहरूको बारेमा हामीले यो कुराहरू यहाँ देख्दछौँ एल्डर डिकनको। अर्को चाहिँ यो क्वालिफिकेसन, अब विधवाको लिस्टमा राख्ने क्वालिफिकेसन अर्को चाहिँ असल सेवामा समर्पित होइन, असल दाम भएको, असल सेवामा समर्पित, 60 वर्ष उमेर पुगेको यस्तो व्यक्तिहरूलाई चाहिँ हामीले राख्नुपर्छ त्यस्तो भनेर हामीले देख्दछौँ। अनि बाइबलमा थुप्रै उदाहरणहरू यसको बारेमा हामी देख्दछौँ। अनि एउटा चाहिँ पहिलो तिमोथी 2:10, 2:10 कहाँतिर पर्यो, 2:10 के छ? तर असल कामद्वारा सुसज्जित हुने कुरा चाहिँ एउटा उदाहरण भयो होइन। अर्को चाहिँ त्यसैले तपाईँलाई मैले अघि भनेको थिएँ, अतिथि सत्कार गर्ने, नम्रता भन्ने सम्बन्धमा, सन्तको खुट्टा धोएको भन्ने सम्बन्धमा हामीले युहन्ना 13 अध्यायको 1-15 को कुरा मैले गरेको थिएँ। अनि मैले यहाँ लेखेको छु युहन्ना 13 अध्याय, तर मैले त आज पढ्न भ्याउँदिनँ। त्यसैले यहाँनिर 14 र 15 पछि, यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूलाई गोडा धोएको छु भने तिमीहरूले पनि एकअर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, जसले मैले तिमीहरूका निम्ति गरे, जस्तो मैले तिमीहरूका निम्ति गरे तिमीहरूले पनि त्यसै गर। खास भन्दाखेरि चाहिँ यहाँ के छ भने, एकले अर्कालाई नम्रतामा आदर गर्ने कुरा भन्ने अर्थ लाग्छ, एकले अर्काको सेवा गर्ने। यो गोडा धुने नै मुख्य कुरा होइन, तर गोडा धुने भनेको यस्तो कुरा हो कि जस्तो येशु प्रभुले त्यो गोडा धुँदाखेरि 12 जना चेला थिए, एकजना चाहिँ को थियो, यहुदा इस्करियोती हो। येशु प्रभुलाई थाहा थियो उसले धोका दिन्छ, तर त्यसको खुट्टा पनि येशुले धुनुभयो। त्यस कारण तपाईँ र मैले परमेश्वरको अगाडि काम गर्दा, सेवा गर्दा, को राम्रो को नराम्रो भनेर गर्दैन, परमेश्वरको सेवा परमेश्वरको आत्माले गर्छ। त्यसले यस्तो खालको शिक्षा हामीले लिन जरुरी छ, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। अनि यहाँनिर पहिलो तिमोथी 5:11 र 12 अनुसार चाहिँ विधवा भए पनि जवान स्त्रीहरूले चाहिँ लिस्टमा, विधवाको लिस्टमा क्वालिफाई गर्नुभन्दा उनीहरूको बे गरेर परिवार हुर्काओस् भन्ने कुराहरू हामीले यहाँनिर सिकिराखेका छौँ, त्यसको सिद्धान्त। अब त्यसको बारेमा अरू धेरै भन्ने मलाई विचार छैन, तर यहाँनिर कुनै अलमल बिना पुरा ख्रिस्टको सेवामा समर्पण गरेको हुनुपर्छ जो विधवाईको लिस्टमा हुन्छ। तर त्यो विधवाईको लिस्टमा भएको व्यक्तिलाई जुन क्वालिफिकेसन, जुन समर्पणताको कुरा छ, जुन आज्ञा छ, हरेक व्यक्तिको जीवनमा हुनु पऱ्यो नि। यहाँ पहिलो तिमोथी के अरे पहिलो कोरन्थी 7:34 र 35 पद मैले यहाँ लेखेको थिएँ। यस्तो मानिसहरूको मन दुईपट्टि लागेको हुन्छ, विवाह नभएकी स्त्रीले शरीर र आत्मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुरामा विषयमा फिक्री गर्नेछ, तर विवाह भएकीले चाहिँ कसरी आफ्ना पतिलाई खुसी राखौँ भनी संसारका कुराहरूको फिक्री गर्नेछ। अब यहाँनिर विवाह गर्नेको नेगेटिभ कुरा चाहिँ होइन यो, तर पावलले आफ्नै बारेमा पनि भन्दछ नि, उसले चाहिँ बे गरेन, परमेश्वरको सेवा गर्ने गर्छ, जसले गर्न चाहन्छ उसले बे नगर्नु चाहिँ राम्रो भन्छ नि त उसले। तर यदि तिमीलाई त्यो शारीरिक अभिलाषाले समस्या दिन्छ भने चाहिँ बिहे गर्नु पनि भन्छ, होइन? त्यस कारणले मुख्य कुरा चाहिँ के छ भने परमेश्वरको ठाउँमा परमेश्वरलाई आदर दिनु पऱ्यो, उहाँको सेवालाई पहिलो प्राथमिकता दिनु पऱ्यो। 35 पद, यो कुरा तिमीहरूमाथि प्रतिबन्ध लगाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्ति साथ ठिक किसिमको जीवनयापन गर्न सक। यो पहिलो कोरन्थी 7:35 पद चाहिँ जनरल हिसाबले एउटा सही, यो सबै कुराको सही सारांशमा यो कुरा भनेको हामी यहाँ देख्दछौँ। अनि यस्तो त्यो अर्को कुरा चाहिँ के छ भने, अघि मैले सुरुमा भने थिएँ, कुनै पनि व्यक्तिले परमेश्वरमा केही प्रतिज्ञा गर्छ, जस्तो विधवाहरूले चाहिँ अब म चाहिँ सम्पूर्ण रूपमा बे गर्दिनँ, परमेश्वरको सेवा गर्छु भन्छ, जसले परमेश्वरको सेवामा समर्पण हुन्छ त्यो फेरि त्यसबाट पछि हट्नु चाहिँ परमेश्वरप्रति गरेको भाकललाई बदल्नु जस्तो। अनि पुरानो नियममा यो भाकलको सम्बन्धमा धेरै वचनहरू छन्, अनि पावलले त्यो कुरा पनि यहाँ दोहोऱ्याइराखेको छ। कुनै मानिसले, यो गन्ती 3:30-2 कुनै मानिसले परमप्रभुको निम्ति भाकल गर्यो अथवा बाचा बाँधेर शपथ खायो भने त्यसले आफ्नो वचन भङ्ग गर्नु हुँदैन, त्यसको मुखबाट जुन वचन निस्केको थियो त्यो त्यसैले गर्नै पर्छ। त्यस कारण यो कुरो चाहिँ हो, हामी अनुग्रहको युगमा छौँ, परमेश्वरले क्षमा दिनुहुन्छ, तर कतिचोटि मान्छेले होइन प्रभुले अगुवाई दिनु भएन, प्रभुले मलाई यसो गर भन्नुभयो, ख्याल ख्याल कुरा सम्झिन्छ नि, साँच्चै प्रभुले भन्नुभयो कसरी थाहा भयो, सिरियस छ। त्यसैले मान्छेले जुन खालको क्रिस्चियन जीवन जिउँदैछ एक दिन परमेश्वरको अगाडि सरप्राइज होला, वचनलाई पहिला स्थान दिनुपर्छ। त्यस्तै व्यवस्था 23:21 के छ, तिनीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै भाकल गरेपछि त्यो पुरा गर्न ढिलो नगर। त्यही कारण हत्तपत्त म यसो गर्छु भन्नुभन्दा पहिला निश्चित हुनु पऱ्यो, किनभने उहाँले त्यो पुरा भएको हेर्न चाहनुहुन्छ, नत्र त तिनीहरूलाई पाप लाग्नेछ। देख्नुभयो? अनि उपदेशक 5:4 र 5 के छ, जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पुरा गर्नमा विलम्ब नगर, उहाँसँग मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न, तिम्रो भाकल पुरा गर, भाकल गरेर पनि पुरा गर्नु नगर्नु भन्दा त भाकल नगरेको अझ असल हो। त्यसैले यो भाकल सम्बन्धी भनेको चाहिँ समर्पणता सम्बन्धी, जस्तो हामीले परमेश्वरको सेवाकै बारेमा हामीले जे विचार गर्छौँ, होइन? अनि त्यसैले अब यहाँ अन्तिम चाहिँ, अन्तिम भन्दाखेरि पहिलो तिमोथी 5:13 चाहिँ दोस्रो कुरा, यहाँनिर जवान स्त्रीहरूको बारेमा चाहिँ, उनीहरू अल्छी हुन सक्छन्, उनीहरू घर घर घुमेर कुरा काट्ने हुन सक्छन्, अर्काको काममा हात हाल्ने हुन सक्छन्, तपाईँले त्यो पनि देख्नुहुन्छ कहिलेकाहीँ यो केटीहरूको बिचमा कुरा गर्दा गर्दा परिवार परिवारको समस्याहरू, जब त्यहाँनिर फोकस बिग्रिन्छ नि ती सबै कुरा हुनसक्छ। त्यस्तो कुराहरू चाहिँ, त्यस्तो व्यक्तिहरू चाहिँ बे गरेर असल जीवन जिवाएर आफ्नो परिवार हुर्काउने काममा लाग्नुपर्छ, नत्र शैतानको शिकार हुन्छ भन्ने कुरा चाहिँ यहाँ बाइबलमा प्रष्ट छ, होइन? अब यहाँ के छ, त्यसबाहेक तिनीहरू घर घर घुम डुल्ने भए अल्छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्ने, बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्। यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोराछोरी पाउन्, घरजम बसालुन्, विरोधीहरूलाई हाम्रो बदनाम गर्ने मौका नदेऊ। यो विरोधी भन्ने चाहिँ जहिले पनि शैतानले चलाएको मान्छे अथवा शैतानले नै को आत्माले गरेको काम हुन्छ, किनकि कोही कोही त अघि नै शैतानतर्फ गएका छन्। भनेको चाहिँ त्यो विरोधी, त्यो शैतानले चाहिँ पासो हाल्छ, परीक्षित बनाउँछ, र अब चाहिँ फर्किन नसक्ने गरी कोही कोही मान्छेहरू कुनै सुन्न नचाहने हुन्छन् नि, मण्डली गइरहेछन्, सायद सेवै गरिरहेछु भन्छन्, तर जो मान्छे सुन्न चाहँदैन, फर्किन चाहँदैन, पश्चाताप गर्दैन, सायद शैतानको पासोमा छ। किनभने तपाईँ र मैले सुन्न नचाहने केही पनि हुन सक्दैन। सुन्ने बित्तिकै सबै कुरा हो हुँदैन नि त, वचनमा जे छ त्यो हुन्छ नि त, तर हामी नम्र हुन्छौँ, हामी सुन्न चाहन्छौँ, सबै कुरा बुझ्न चाहन्छौँ, त्यसपछि सही कुरा के छ त्यसमा उभिन चाहन्छौँ। त्यस कारण तपाईँ र म परमेश्वरको जन हो भने चाहिँ हामीले फरक विचारले हरेक कुरालाई फरक विचारले लिनुपर्छ भन्ने चाहिँ हामी यहाँनिर देख्दछौँ। त्यसैले अब यो संसारमा छौँजेल के छ भनेदेखि दुईवटा आत्माको कुरा हामीले धेरैचोटि गरेका छौँ। शैतानले जहिले पनि हामीलाई छल्न खोज्छ, हामीलाई थाहा नभइकन कचोटि गलत बाटो लगाउँछ, त्यो परमेश्वरको वचन देखि चाहिँ हामीलाई थाहा हुन्छ। पहिलो कुरन्थी 16:9 के छ, किनभने प्रभावशाली कामको एउटा ठुलो ढोका मेरो निम्ति खोलिएको छ अनि विरोध गर्नेहरू पनि धेरै छन्। अब यहाँ ढोका खोलिएको छ पावलले भन्छ, तर यहाँ विरोध गर्ने धेरै छन्। को विरोध गर्छ? जो मान्छे शैतानद्वारा सञ्चालित हुन्छ, तपाईँ र मेरो पनि विरोध जसले गर्छ नि, कुनै मान्छेले पास्टर मण्डलीको विरुद्धमा उभिन्छ नि, उनीहरूले होला सायद दोष लगाउला, तर त्यो दोष लगाउने उसको अधिकार छ कि छैन, धेरै कुरा हेर्नुपर्छ, होसियारी हुनु। त्यसैले हामीले कसैको विरोध गर्नु पर्यो भने मत्ती 18 अध्याय अनुसार मात्रै गर्नुपर्छ, त्योभन्दा दोस्रो कुरा हुनु हुँदैन। अथवा एफिसी 4:15, पहिलो तिमोथी 5:15, किनकि कोही कोही त अघि नै शैतानका भएका छन्, त्यो समस्या मान्छेमा नआओस् होइन। अनि यहाँनिर पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ कि पछि आउने समयमा छली आत्मा र भूत प्रेतका सिद्धान्ततिर मन लगाएर कोही विश्वासबाट तर्किने छन्। पहिलो तिमोथी 4:1, यो चाहिँ मण्डलीका मान्छेहरू गलत शिक्षाहरूमा, गलत कुराहरूमा लाग्ने हुन सक्छ, किनभने त्यस्तो खालको परीक्षा आउँछ। अनि 16:5, यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनीहरूलाई सघाउन् र मण्डलीमाथि कुनै बोझ नपरोस् र परमेश्वरले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्। मण्डलीले चाहिँ विधवाहरूलाई सहायता गर्न, परमेश्वर होइन मण्डलीले सहायता गर्न सकोस्। त्यस कारणले यहाँनिर के छ त, आवश्यकता घटी कमीमा परेकाहरूको हेरचाह गर्ने कुरा चाहिँ महत्त्वपूर्ण रूपमा यहाँ भनिएको छ। त्यस कारणले वास्तवमा पावलले 5:8 कुरा प्रष्ट बुझाउन चाहेका छन् होइन। स्त्री मात्र नभए पुरुषहरू पनि, यहाँनिर पावलले प्रष्ट पारेका छन्, पुरुषहरूले पनि यस्तो खालको जीवन जिउने, पुरुषहरूलाई पनि यो खालको खाँचो, उनीहरूलाई पनि आवश्यकतामा सहायता गर्ने यो हुनुपर्छ। मण्डलीले पनि एउटा परिवारको रूपमा एकअर्कालाई परिवारको हिसाबले हेरचाह गर्ने हुनुपर्छ। त्यसैले कुनै पनि कोही नभएको विधवा चाहिँ ऊ कोही नभएको हुँदैन, उसको परिवार चाहिँ मण्डली हुन्छ होइन, त्यो कुरो प्रष्ट छ। अनि पहिलो तिमोथी 21 कहाँबाट, ए परमेश्वर, अब यहाँ ए यो अस्तिको यो अर्को, त्यसैले यहाँसम्म आजको मैले गर्न चाहेको, यहाँसम्म मैले एउटा पद पढ्न लागेको थिएँ अनि त्यो चाहिँ सायद यो 3 पद म पढ्न चाहन्थेँ। पहिलो तिमोथी 5:21, परमेश्वर र ख्रिस्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूको सामु म तिमीहरूलाई आज्ञा गर्छु, आज्ञा दिन्छु, कुनै भेदभाव र पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर। यो हरेक व्यक्तिलाई हो नि त, तिमोथीलाई मात्रै होइन, भेदभाव र पनपक्ष कसै कुराको आधारमा, कुनै कुरा आधारमा हुनु हुँदैन र परमेश्वरको वचन पालन गर्नु पर्यो पहिलो कुरा। अनि व्यवस्था 10:18 उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ र प्रवासीलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। परमेश्वरको कृपा यिनीहरूप्रति यस्तो छ भनेदेखि तपाईँ र म परमेश्वरको पछि लागेको छ भने तपाईँ र मेरो पनि परमेश्वरकै हृदय हामीमा हुने हुनाले, उहाँको उपस्थिति हुने हुनाले हामी पनि त्यस्तोहरूलाई सहायता पुर्याउनु पर्छ होइन। व्यवस्था 14:24:17 परदेशी र टुराहरूको न्याय दमन नगर, कुनै विधवाहरूको ओढ्ने धितोमा नल्याऊ। अनि यहाँनिर 1 को 17 व्यवस्थामा भलाइ गर्न सिक, न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देऊ, टुरा टुरीहरूको रक्षा गर, विधवाको पक्षमा बोलिदेऊ। यो चाहिँ यसैया होला जस्तो लाग्छ, मैले किन व्यवस्था लेखेँ थाहा भएन। अनि यहाँनिर व्यवस्था 14 को 29, के तिमीहरूसित सहरमा बस्ने केही हिस्सा वा अंश नहुने लेबीहरू र परदेशी टुरा टुरी विधवाहरू आएर अगाउन्जेल खाउन् र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा तिमीहरूलाई आसिन दिउ, तिमीहरूको सबै काममा तिमीहरूलाई आशिष देउन्। त्यसकारणले आजको यो खण्डमा मुख्य कुरा नै बत्ती गएछ नि, बत्ती गएछ होइन, अँध्यारो भएछ। मुख्य कुरा चाहिँ हाम्रो मण्डलीमा कसरी एकअर्कालाई व्यवहार गर्ने भन्ने सम्बन्धमा, र खाँचोमा परेका विधवा र टुरा टुरी। अब तपाईँलाई अलिकति थाहा छ होला म किन अनाथहरूको सेवामा लागेको छु। यो परमेश्वरको वचनमा त पानै बिच्छे छ यो, अनि त्यो एकजनाले मात्रै गर्ने काम होइन, यो सबै मण्डलीको शिक्षा हुनुपर्छ। किन हामी चाहिँ परमेश्वरको प्रतिनिधिको रूपमा यो संसारमा छौँ, येशूको शरीर। आज संसारको मानिसहरूले परमेश्वरलाई चिन्नु हो भने तपाईँ र मद्वारा हो नि, अनि तपाईँ र मेरो यो सबैप्रतिको एउटा निष्पक्ष व्यवहार र खाँचोमा परेकाहरूलाई उतार्ने, एकअर्कामा कसैले हाम्रो व्यवहारमा पक्षपात नदेखोस्, स्वार्थ नदेखोस्। त्यसकारणले क्रिस्चियन जीवन भनेकै परमेश्वरको निम्ति जिउने र अरूको निम्ति जिउने, आफ्नो निम्ति होइन। तपाईँले सोध्नुहोस् हरेक दिन, अन्तमा सोध्नुहोस् आज मैले के गरेँ जसले चाहिँ तपाईँको निम्ति र अरूको निम्ति मैले जिउने काम गरेँ। आफ्नो निम्ति त सधैँ गरिरहेको छ, कहाँबाट पैसा मिल्छ, कहाँबाट फाइदा हुन्छ, कहाँबाट नाम मिल्छ, हरेक मान्छे क्रिस्चियनहरू झन् बढी गर्छन्। तर तपाईँ र ममा त्यस्तो नहोस्, त्यो मेरो प्रार्थना। आउनुहोस् प्रार्थना गरौँ।